देखिए भाई किताब पर मतन देखिए। वज़ाबितु शराइतिल अरबाअति अन्नहु ला बुद्द लहा इम्मा मिन उमूमि मौज़ूइयतिल औसति मा मुलाकातिही लिल असगरि बिल फ़िअली औ हमलिही अलल अकबर व इम्मा मिन उमूमि मौज़ूइयतिल अकबरि मा अलिख्तिलाफ़ि फ़िल कैफ़। गुज़श्ता सबक में हम ज़ाबिता पढ़ रहे थे, ऐसा ज़ाबिता जो चारों शक्लों की शराइत को समेट लेता है एक मुख्तसर इबारत के अंदर। भाई मैंने आपको बतलाया था कि ज़ाबिता यह है कि यहां दो चीजें हैं भाई, दो में से एक का होना जरूरी है मनउल खुलू के तरीके पर, यानी दोनों में से एक जरूरी है, यानी दोनों से खाली होना मना है, दोनों में से एक जरूर होना चाहिए। हां इज्तिमा मना नहीं है, दोनों जमा भी हो सकते, दोनों चीजें पाई जाएं। और वो क्या, अगर औसत किसी मुकद्दमे मौजू हो तो उसका मौजू होना आम हो, यानी वो मुकद्दमा कुल्लिया हो, या यूं कहें कि औसत के तमाम अफराद पर हुक्म लगाया गया हो, औसत का मौजू होना आम, या अकबर का मौजू होना आम हो, यानी अकबर अगर कुबरा के अंदर मौजू हो तो उसका मौजू होना आम हो, यानी वो कजिया कुल्लिया हो, यानी उसके तमाम अफराद पर हुक्म लगाया गया हो। तवज्जो है, मसलन मैं कहता हूं कुल्लु इंसान इन हैवान, देखो यहां तमाम इंसानों पर मैं क्या हुक्म लगा रहा हूं, हैवान। तो अगर ये इंसान जो है ये हद औसत हो किसी जगह पर दोनों मुकदमों में से, तो उस हद औसत का, वो हद औसत क्या होना चाहिए, आम होना चाहिए, यानी कि तमाम अफराद पर हुक्म हो, यानी वो मुकदमा कुल्लिया होना चाहिए। या अकबर जो है कुबरा के अंदर अगर वो मौजू है तो वो अकबर आम होना चाहिए, यानी उसके तमाम अफराद पर हुक्म होना चाहिए। बात समझ में आ रही है, ज़ाब्ता जिक्र हो रहा है जो चारों शर्तों की शराइत को समेट लेता है मुख्तसर इबारत में। इसमें दो चीजें जिक्र हुई, या तो हद औसत जब मौजू हो तो हद औसत का मौजू होना आम होना चाहिए, या अकबर अगर कुबरा के अंदर मौजू है तो उसका मौजू होना आम होना चाहिए। और अकबर तो सिर्फ कुबरा के अंदर मौजू बन सकता है, लेकिन हद औसत तो दोनों के अंदर मौजू बन सकता है, सुगरा में भी और कुबरा में भी, तो उसमें हद औसत का कुल्लिया होना जरूरी है कम अज कम एक जगह। अगर दोनों जगह वो मौजू बन रहा है तो कम अज कम एक जगह उसका आम होना जरूरी है, यानी वो कुल्लिया होना चाहिए। मसलन फर्ज करो एक जगह इंसान जो है वो हद औसत है, तो वो हद औसत जो जिस मुकदमे में है वो कुल्लिया होना चाहिए, मसलन कुल्लु इंसान इन हैवान, देखो इंसान के तमाम अफराद पर हुक्म लगाया जा रहा है। जो ज़ाब्ता क्या है, दो चीजों में से एक चीज जरूर होनी चाहिए, अगर हद औसत किसी मुकदमे के अंदर मौजू है तो वह मुकदमा कैसा होना चाहिए, कुल्लिया होना चाहिए, यानी हद औसत के तमाम अफराद पर हुक्म होना चाहिए, वह हद औसत आम होना चाहिए, उसके तमाम अफराद पर हुक्म हो। और अगर अकबर जो है वह कुबरा के अंदर मौजू है तो उसका मौजू होना आम होना चाहिए, यानी वह मुकदमा कुल्लिया होना चाहिए, यानी उसके तमाम अफराद पर हुक्म होना चाहिए। तो दो बातें आ गई, या तो हद औसत की मौजूइयत आम हो या हद अकबर की मौजूइयत आम हो, दो चीजों में से एक जरूर होनी चाहिए। और फिर यह जो हद औसत की मौजूइयत आम हो इसके साथ दो चीजों में से एक चीज और जरूर होनी चाहिए, और वो क्या, कि या तो यह जो हद औसत है मुलाकात करे असगर के साथ बिलफिल, या तो हद औसत मुलाकात करे किससे, असगर के साथ बिलफेल मुलाकात करे, मुलाकात आम है, यानी हद औसत चाहे वो मौजू हो और असगर महमूल हो, या असगर क्या हो मौजू हो और हद औसत महमूल हो, तो मुलाकात दोनों सूरतों में होगी, यानी दोनों इकट्ठे हो जाते हैं। जैसे मैं कहता हूं कुल्लो इंसान इन हैवान, हर इंसान क्या है, हैवान, तो देखो इंसान और हैवान इकट्ठे हो गए, जो भी इंसान है वो क्या है, हैवान, यानी जो भी इंसान का फर्द है वो इंसान का भी फर्द है और हैवान का भी फर्द है, तो दोनों इकट्ठे हो गए, दोनों ने मुलाकात कर ली। मसलन यहां इंसान मौजू है और हैवान क्या है, महमूल है और यह आम है, चाहे जो मौजू हो यह हद औसत हो, चाहे यह महमूल यह हद औसत हो, दोनों सूरतों में दोनों इकट्ठे हो रहे हैं। यह दूसरी सूरत बना लो, बाजुल हैवानी इंसान, उन बाज हैवान क्या है, इंसान है। देखो हैवान और इंसान इकट्ठे हो गए, मालूम हुआ हैवान के कुछ अफराद ऐसे हैं जो इंसान भी हैं, मालूम हुआ वो इंसान के भी अफराद और हैवान के भी अफराद दोनों इकट्ठे हो रहे हैं। तो मुलाकात का लफ्ज लाए, मुलाकात का लफ्ज आम है, यानी चाहे हद औसत मौजू बन रहा हो और असगर महमूल हो, या असगर क्या हो मौजू हो और हद औसत क्या हो महमूल हो, दोनों सूरतों में मुलाकात होगी। और नीज मुजिबा होना चाहिए, क्या होना चाहिए, क्योंकि मुलाकात तभी होगी, इकट्ठे तभी होंगे जब कजिया मुजिबा होगा। जैसे मैंने कहा कुल्लो इंसान इन हैवान, उन हर इंसान क्या है हैवान, मालूम हुआ जो भी इंसान का फर्द है वो हैवान का भी फर्द है, दोनों इकट्ठे हो गए, एक ही फर्द इंसान का भी है और वही फर्द हैवान का भी है, इकट्ठे हो गए। और अगर मैं कहता हूं मसलन लाशय अमीन अल हजर भी हैवान इन, कोई हजर हैवान नहीं, तो देखो मौजू क्या है हजर और महमूल क्या है हैवान, दोनों ने मुलाकात की, दोनों किसी जगह इकट्ठे हुए नहीं, ये तो सालिबा है, कोई आपने तो क्या बताया कोई हजर हैवान नहीं, तो दोनों में मुलाकात नहीं, यानी दोनों इकट्ठे नहीं हुए। तो मुलाकात का क्या माना कि मुजिबा हो और फिर ये मुलाकात आम है, चाहे हद औसत को मौजू बनाए चाहे हद औसत को महमूल बनाए, दोनों सूरतों को शामिल है। और नीज कजिया मुजिबा होना चाहिए और नीज बिल फेल होना चाहिए, क्या होना चाहिए बिल फेल होना चाहिए। और ये किसके साथ मुलाकात है, असगर के साथ, किसके साथ, हद औसत की मुलाकात किसके साथ, असगर के साथ बिल फेल होनी चाहिए। और असगर किस मुकदमे में होता है, सुगरा में, मालूम हुआ सुगरा मुजिबा हो और बिल फेल हो, यानी यूं को मुजिबा फेलिया हो, सुगरा क्या हो मुजिबा फेलिया होना चाहिए। तवज्जो है, दो चीजें इन्होंने जिक्र की कि या तो पहली बात क्या, शुरू से फिर मैं दोहरा रहा हूं कि हद औसत का की मौजूइयत आम हो या हद अकबर की मौजूइयत आम हो, दो चीजों में से एक जरूर होनी चाहिए, अगर दोनों हो जाए तो और अच्छी बात है, लेकिन एक जरूर होनी चाहिए। तो ये जो दो चीजें जिक्र की, ये हो या ये हो, ये किस तरीके पर है, मानेअतुल खुलू के तरीके पर, किस तरीके पर, मानेअतुल खुलू, यानी इन दोनों में से कोई ना हो ऐसा नहीं होना चाहिए, दोनों में से एक जरूर हो। और मानेअतुल खुलू में दोनों से खाली होना मना होता है, दोनों का जमा होना मना नहीं होता, लिहाजा अगर दोनों चीजें पाई गई, हद औसत की मौजूइयत भी आम हो और हद अकबर की मौजूइयत भी आम हो, तो और अच्छी बात है। बात समझ में आ रही है, तो दो चीजें आ गई यहां, क्या हद औसत की मौजूइयत आम हो या हद अकबर की मौजूइयत आम हो। और ये जो हद औसत की मौजूइयत आम हो, इसके साथ दो चीजों में से एक चीज और जरूर होनी चाहिए, या तो सुगरा मुजिबा फेलिया हो, सुगरा क्या हो मुजिबा फेलिया हो, मुलाकात हो ना हद औसत की असगर के साथ बिल फेल, मालूम हुआ जब मुलाकात है तो चाहे हद औसत मौजू हो चाहे महमूल हो, और फिर नीज मुजिबा होना चाहिए क्योंकि मुलाकात तभी होगी, इकट्ठे तभी होंगे, और नीज बिल फेल होने चाहिए क्योंकि बिल फेल की कैद साथ जिक्र है। मालूम हुआ सुगरा क्या होना चाहिए, मुजिबा फेलिया होना चाहिए। जब हद औसत की मौजूइयत आम हो तो सुगरा को क्या होना चाहिए, मुजिबा फेलिया होना चाहिए, या औ हमली ही अलल अकबरी, औ हमली ही हाजमी राज है औसत को, या औसत का हमल होना चाहिए अकबर पर, क्या होना चाहिए,
हमल होना चाहिए,
औसत का हमल किस पर हो,
अकबर पर
होना चाहिए। और मैंने आपको बतलाया था कि यह हमल से मुराद ईजाब है, क्या है, ईजाब है, सल्ब मुराद नहीं, क्योंकि आगे आपको इशारा में बताएंगे कि हमल जो है असल में ईजाब का नाम है और जो सालिबा होता है। देखो मसलन आप क्या कहते हैं, कजिया हमलिया कहते हैं या नहीं, कजिया हमलिया क्यों कहते हैं, इसमें महमूल का हमल होता है किस पर, मौजू पर, इसलिए इसको कजिया हमलिया कहते हैं। तो आपने पढ़ा यह जो कजिया हमलिया या मुजिबा होगा या सालिबा, याद रखो इसको कजिया हमलिया क्यों कहते हैं, क्योंकि इसमें महमूल का हमल होता है किस पर, मौजू पर, और सालिबा, सालिबा को भी हमलिया कहते हैं, लेकिन कहते हैं उसको मुशाकिलत की वजह से हमलिया कहते हैं, हकीकत में वह हमलिया नहीं है क्योंकि वहां तो सलब हमल है। जैदुन लैसा भी कातिबिन, मुझे बताइए मैं कातिब का जैद पर हमल कर रहा हूं या सल्ब हमल कर रहा हूं, मेरे कहने का मतलब यह है कि एक कातिब का हमल जैद पर नहीं हो सकता, वो कातिब नहीं है भाई, बात समझ में आ रही है। تو قضیہ حملیہ وہ موجبہ کو بھی شامل ہے اور سالبہ کو بھی، لیکن حقیقت میں حملیہ موجبہ ہی ہے کیونکہ اس میں حمل ہوتا ہے محمول کا موضوع پر، جبکہ سالبہ جو ہے اس میں تو حمل کی نفی ہوتی ہے بھائی، کہ یہ حمل ٹھیک نہیں ہے، یہ درست نہیں ہے، زید کاتب نہیں ہے بھائی، پھر اس کو حملیہ کیوں کہتے ہیں؟ اس کو حملیہ کیوں کہتے ہیں؟ موجبہ کو حملیہ کہنا چاہیے، سالبہ کو تو حملیہ کہنا ہی نہیں چاہیے، اس میں تو حمل ہے ہی نہیں، اس میں تو سلب حمل ہے. تو جواب دیتے ہیں مشاکلت کی وجہ سے. کس کی وجہ سے؟ کیونکہ ایجاب کے ساتھ سلب جمع ہوتے ہیں، اکٹھے آتے رہتے ہیں، کبھی ایجاب آتا ہے اور کبھی سلب آتا ہے، تو چونکہ ایجاب والے کو کیا کہتے تھے؟ حملیہ، لہذا سلب والے کو بھی کیا کہہ دیا؟ حملیہ کہہ دیا، کہ یہ اس کے ساتھ ہی آتا ہے، جمع ہوتے رہتے ہیں. جیسے قرآن میں اللہ فرماتے ہیں مکروا ومکر اللہ، انہوں نے مکر کیا اور آگے مکر اللہ ہے، اور علماء مفسرین فرماتے ہیں کہ اس کا معنی کرو اللہ ان کے مکر کا جواب دیتے ہیں بھائی، کیا دیتے ہیں؟ ہاں، ان کی تدبیروں کا جواب دیتے ہیں. تو بھائی پھر تدبیروں کا جواب مکر کے ساتھ کیوں ذکر ہوا؟ تو جواب یہ کہ چونکہ یہ اس کے پڑوس میں تھا، پیچھے کون سا لفظ ذکر تھا؟ مکرو، لہذا یہ جواب کے لیے لفظ تو اور ہے، لیکن چونکہ اس کے پاس تھا لہذا اس کو بھی اسی لفظ سے تعبیر کر دیا گیا. تو یہاں پر بھی قضیہ حملیہ جو ہے وہ تو اصل تو موجبہ ہوتا ہے، لیکن سالبہ چونکہ اس کے ساتھ ہوتا ہے، کیونکہ جہاں ایجاب ہوتا ہے وہاں سلب بھی ہوتا ہے، اس لیے اس کو بھی قضیہ حملیہ کہہ دیتے ہیں. تو لہذا یہاں بات چل رہی تھی کہ او حملہ للاکبری، یا دوسری بات یہ کہ حمل ہو اوسط کا، کس پر؟ اکبر پر حمل ہو، اور یہ حمل ہو معلوم ہوا ایجابن ہوگا. حمل سے کیا مراد ہے؟ ایجابن، یعنی حمل سے مراد ایجابن مراد ہے، سلبن نہیں، کیونکہ اس میں تو حمل نہیں ہوتا بلکہ کیا ہوتا ہے؟ سلب حمل ہوتا ہے. تو جب حد اوسط کی موضوعیت عام ہو تو اس کے ساتھ دو چیزوں میں سے ایک چیز ہونی چاہیے، یا تو صغرا موجبہ فعلیہ ہونا چاہیے، یا کبرا میں اگر اکبر موضوع ہے، اکبر موضوع ہے تو اس کو موجبہ ہونا چاہیے. او حملہ علی الاکبر، یا حمل ہو کس کا؟ اوسط کا. کس پر؟ اکبر پر. معلوم ہوا اکبر موضوع ہو اور اوسط محمول ہو، اور یہ حمل ہونا چاہیے، سلب حمل نہیں ہونا چاہیے. معلوم ہوا اکبر اگر موضوع ہو تو کبرا کو موجبہ ہونا چاہیے، کبرا کو موجبہ ہونا چاہیے. پھر دہرائیں، یہاں دو چیزیں ہیں، یا تو اوسط کی موضوعیت عام ہونی چاہیے، یا حد اکبر کی موضوعیت عام ہونی چاہیے. اگر حد اوسط کی موضوعیت عام ہے تو پھر اس کے ساتھ دو چیزوں میں سے ایک چیز اور بھی ہونی چاہیے، وہ کیا؟ کہ صغرا موجبہ فعلیہ ہونا چاہیے، یا کبرا کے اندر اگر اکبر موضوع ہے تو وہ موجبہ ہونا چاہیے. بات سمجھ میں آگے؟ پھر دوہرائیں کہ اگر حد اوسط کی موضوعیت عام ہو تو اس کے ساتھ دو چیزوں میں سے ایک چیز ضروری. کون سی دو چیزیں؟ پہلی چیز صغرا کیا ہو؟ موجبہ فعلیہ ہو. یا کبرا کیا ہو؟ اگر کبرا میں اکبر موضوع ہو، یا یوں کہو کبرا کے اندر حد اوسط کا حمل اکبر پر ایجابن ہونا چاہیے. یا یوں کہہ لو کہ کبرا میں اگر اکبر موضوع ہو تو کبرا کو موجبہ ہونا چاہیے. اور دوسری بات کیا ذکر کی تھی؟ اگر اکبر کی موضوعیت عام ہو. دو چیزیں ذکر ہوئی تھیں نا، کہ حد اوسط کی موضوعیت عام ہونی چاہیے، یا اکبر کی موضوعیت عام. اگر اکبر کی موضوعیت عام ہے تو اس کے ساتھ ایک اور چیز ہونی چاہیے، وہ یہ کہ دونوں مقدمے کیفیت میں مختلف ہونے چاہیے. اگر پہلا موجبہ ہے تو دوسرا سالبہ ہونا چاہیے، اور اگر پہلا سالبہ ہے تو دوسرا موجبہ ہونا چاہیے. اب دوہراؤ بھائی، چاروں شکلوں کے نتیجہ دینے کی شرط کیا ہے؟ کہ دو چیزوں میں سے ایک چیز ہونی چاہیے. کیا؟ حد اوسط کی موضوعیت عام ہو اور اس کے ساتھ دو چیزوں میں سے ایک چیز ہونی چاہیے، یا حد اکبر کی موضوعیت عام ہو اور اس کے ساتھ ایک اور چیز بھی ہونی چاہیے. حد اوسط کی موضوعیت عام ہو، اس کے ساتھ کیا ہونا چاہیے؟ صغرا موجبہ فعلیہ ہونا چاہیے، یا کبرا کے اندر اگر اکبر موضوع ہے تو وہ موجبہ ہونا چاہیے. اور اگر حد اکبر کی موضوعیت عام ہے تو پھر اس کے ساتھ دونوں مقدموں کا ایک دوسرے سے مختلف ہونا چاہیے کیفیت میں، ایک موجبہ تو دوسرا سالبہ ہونا چاہیے. بات سمجھ میں آ گئی؟ اچھا اب آئیے دیکھتے ہیں چاروں شکلوں کے اندر یہ چاروں شکلیں اس کے اندر آتی ہیں یا نہیں آتی. بھائی پہلے چاروں شکلوں کے جو شرطیں ہیں وہ ذرا جلدی جلدی دوہرا لیں. بھائی شکل اول کی شرط کیا ہے؟ ایجاب و فعلیت صغرا اور کلیت کبرا. اور شکل ثانی کی شرط کیا ہے؟ اختلاف المقدمتین اور کلیت کبرا. توجہ ہے، اختلاف المقدمتین اور کلیت کبرا. دونوں مقدمے مختلف ہوں، ایک موجبہ ہو تو دوسرا سالبہ. اور کبرا کیا ہونا چاہیے؟ کلیہ ہونا چاہیے. اور شکل ثالث کی کیا شرط ہے؟ میں نے بتایا تھا شکل ثالث کی شرطیں کس کی طرح ہیں؟ شکل اول کی طرح ہیں. شکل اول میں ایجاب و فعلیت صغرا ضروری تھا، شکل ثالث میں ایجاب و فعلیت صغرا ضروری ہے. اور نیز کلیت احد المقدمتین ہے، وہاں تھا کلیت کبرا شکل اول میں، اور یہاں کیا ہے؟ کلیت احد المقدمتین. اور شکل رابع کی کیا شرطیں ہیں؟ کہ دونوں مقدمے یا تو موجبہ ہونے چاہیے اور صغرا کلیہ ہونا چاہیے. اگر دونوں مقدمے موجبہ ہیں تو صغرا کو کیا ہونا چاہیے؟ کلیہ ہونا چاہیے. اور اگر وہ دونوں مختلف ہیں، دونوں مقدمے ایجاب و سلب میں، تو پھر ان میں سے کسی ایک کو کلیہ ہونا چاہیے. دونوں اگر مختلف ہیں تو دونوں میں سے کسی ایک کو کلیہ ہونا چاہیے. اگر دونوں موجبہ ہیں تو پھر صغرا کو کلیہ ہونا چاہیے، اور اگر دونوں مختلف ہیں تو دونوں میں سے ایک کو کلیہ ہونا چاہیے. یہ شرطیں ہیں چاروں شکلوں کی. اب ہم دیکھتے ہیں یہ مختصر عبارت اس نے ساری شکلوں کو سمیٹا یا نہیں. دیکھیے بھائی انہوں نے کیا کہا، چاروں شکلوں کے لیے ضابطہ کیا بنایا؟ کہ حد اوسط کی موضوعیت عام ہونی چاہیے، حد اوسط کی موضوعیت عام ہونی چاہیے. اور مجھے بتائیے شکل اول میں کہیں حد اوسط موضوع بن رہا ہے؟ شکل اول میں کبرا میں حد اوسط موضوع ہے، صغرا میں حد اوسط محمول، اور کبرا میں موضوع. اور شکل اول میں کلیت کبرا کی شرط ہے یا نہیں؟ دیکھا، تو شکل اول میں حد اوسط کی موضوعیت عام ہے. بھائی پہلی بات پوری ہو گئی، لیکن حد اوسط کی موضوعیت عام ہونے کے ساتھ دو چیزوں میں سے ایک اور چیز بھی ہونی چاہیے. کیا؟ کہ صغرا موجبہ فعلیہ ہو، یا کبرا میں اگر اکبر موضوع ہے تو وہ موجبہ ہو. تو پہلی بات کیا؟ کہ صغرا کیا ہو؟ موجبہ فعلیہ. اور شکل اول میں بھی کیا شرط ہے؟ کہ صغرا موجبہ فعلیہ ہونا چاہیے. دیکھا، شکل اول کی ساری ضربیں اس میں آ گئیں. اس میں کیا شرط تھی؟ ایجاب و فعلیت صغرا اور کلیت کبرا. اور کبرا کے اندر حد اوسط موضوع ہے، اور کبرا کیا ہوتا ہے؟ کلیہ ہوتا ہے. دیکھو حد اوسط کا موضوع ہونا عام ہوا شکل اول میں. اور نیز دوسری کیا اس کے ساتھ کیا ضروری تھا، کیا ذکر ہوا؟ کہ صغرا موجبہ فعلیہ ہونا چاہیے. شکل اول میں بھی صغرا کیا ہے؟ موجبہ فعلیہ ہے. لہذا شکل اول کی ساری شرطیں اس میں آ گئیں. یا شکل ثانی کو لے آئیں. کس کو لے آئیں؟ شکل ثانی میں دونوں مقدمے ایک دوسرے سے مختلف ہوں اور کبرا کلیہ ہونا چاہیے. توجہ ہے، دونوں مقدمے ایک دوسرے سے مختلف ہوں اور کبرا کلیہ ہونا چاہیے. دونوں مقدمے ایک دوسرے سے مختلف ہیں کیا مانا؟ یعنی اگر ایک موجبہ ہے تو دوسرا سالبہ ہونا چاہیے. اور نیز کبرا کیا ہونا چاہیے؟ کلیہ ہونا چاہیے. تو لہذا دوسری شرط کیا ذکر ہوئی تھی؟ یہ جو قانون ذکر کر رہے تھے وہ کہ ہاں حد اکبر کی موضوعیت کیا ہونی چاہیے؟ عام ہونی چاہیے، مع اختلاف المقدمتین، اور ساتھ دونوں مقدمے کیا ہوں؟ مختلف ہوں. یہاں پر بھی دیکھیں شکل ثانی میں دونوں مقدمے ایک دوسرے سے مختلف، اختلاف المقدمتین شرط ہے یعنی شکل ثانی میں. اور نیز شکل ثانی کے اندر حد اوسط کہاں آتا ہے؟ دونوں جگہ محمول کی جگہ. حد اوسط کہاں آتا ہے؟ دونوں جگہ محمول کی جگہ. اور جب دونوں جگہ محمول کی جگہ آیا تو کبرا میں بھی کہاں آیا؟ محمول کی جگہ ہے. جب کبرا میں محمول کی جگہ حد اوسط ہے تو موضوع کی جگہ کون آ گیا؟ اکبر. اور شکل ثانی کی شرط کیا ہے؟ کلیت کبرا. تو اکبر موضوع ہے کبرا میں اور وہ کلیہ ہے بھائی, وہ کیا ہونا چاہیے؟ کلیہ ہونا چاہیے. بات سمجھ میں آ رہی ہے؟ معلوم ہو شکل ثانی کی بھی ساری ضربیں اس کے اندر آ گئیں, کیونکہ اس کے اندر اکبر کی موضوعیت عام ہے اور ساتھ دونوں مقدمے بھی کیا ہیں؟ ایک دوسرے سے مختلف ہیں. شکل ثانی کی بھی ساری شرطیں آ گئیں. بات سمجھ میں آ رہی ہے؟ تیسری شکل کی کیا شرطیں تھیں؟ ایجاب و فعلیت صغرا اور نیز کلیت احد المقدمتین, کلیت احد المقدمتین. شکل ثالث میں چھ ضربیں نتیجہ دیتی ہیں, اور شکل ثالث میں حد اوسط کہاں آتا ہے؟ موضوع کی جگہ. حد اوسط موضوع کی جگہ آتا ہے دونوں میں, صغرا میں بھی اور کبرا میں بھی. اور انہوں نے کیا کہا؟ دونوں مقدموں میں سے ایک کا کلیہ ہونا ضروری ہے. کس میں؟ شکل ثالث میں. کلیت احد المقدمتین, دونوں میں سے ایک کا کلیہ ہونا ضروری. اور مجھے بتائیے, صغرا میں بھی موضوع کون؟ حد اوسط. کبرا میں بھی موضوع کون؟ حد اوسط. شکل ثالث میں تو دونوں میں سے جب ایک کلیہ ہوگا تو حد اوسط کی موضوعیت عام ہو جائے گی یا نہیں؟ حد اوسط کی موضوعیت کیا ہوئی؟ عام ہو گئی. اور دوسری کیا چیز تھی؟ کہ صغرا موجبہ ہو اور فعلیہ ہو. تو حد اوسط کی موضوعیت جب عام ہو تو اس کے ساتھ دو چیزوں میں سے ایک چیز ضروری تھی. پہلی چیز کیا؟ کہ صغرا کیا ہو؟ موجبہ فعلیہ ہو. اور شکل ثالث میں بھی صغرا کیا ہوتا ہے؟ موجبہ فعلیہ ہوتا ہے. بات سمجھ میں آ رہی ہے؟ تینوں شکلوں کی ساری شرطیں اس کے اندر آ گئیں اس مختصر عبارت میں. اب شکل رابع کو دیکھتے ہیں کہ اس کی ساری شرطیں آتی ہیں یا نہیں. تو ذرا یوں کریں, شکل رابع جو ہے, شکل رابع کی وہ آٹھ ضربیں اپنے سامنے لکھیں, اپنے سامنے رکھیں بھائی. اس کو میں نے آپ کو لکھوائی تھیں بھائی, یا دوبارہ لکھ لیں بھائی. شکل رابع کی ضربیں دوبارہ لکھ لیں بھائی, جلدی جلدی لکھیے بھائی, جلدی لکھیے بھائی. شکل رابع کی ضروب منتجہ, شکل رابع کی ضروب منتجہ لکھیے. نمبر ایک, صغرا موجبہ کلیہ, صغرا موجبہ کلیہ, اور کبرا موجبہ کلیہ, اور کبرا موجبہ کلیہ. ایک ایک سطر میں ایک ایک ضرب لکھنی ہے اور نمبر دیتے جائیں. ایک نمبر شروع میں دیں. پہلی ضرب کیا؟ صغرا موجبہ کلیہ, کبرا موجبہ کلیہ. نمبر دو, صغرا موجبہ کلیہ, صغرا موجبہ کلیہ, اور کبرا موجبہ جزیہ, اور کبرا موجبہ جزیہ. نمبر تین, صغرا سالبہ کلیہ, صغرا سالبہ کلیہ, اور کبرا موجبہ کلیہ, اور کبرا موجبہ کلیہ. نمبر چار, صغرا موجبہ کلیہ, صغرا موجبہ کلیہ, اور کبرا سالبہ کلیہ, اور کبرا سالبہ کلیہ. نمبر پانچ, صغرا موجبہ جزیہ, صغرا موجبہ جزیہ, اور کبرا سالبہ کلیہ, اور کبرا سالبہ کلیہ. نمبر چھ, صغرا سالبہ جزیہ, نمبر چھ صغرا سالبہ جزیہ, کبرا موجبہ کلیہ, کبرا موجبہ کلیہ. نمبر سات, صغرا موجبہ کلیہ, صغرا موجبہ کلیہ, کبرا سالبہ جزیہ, کبرا سالبہ جزیہ. نمبر آٹھ, صغرا سالبہ کلیہ, صغرا سالبہ کلیہ, کبرا موجبہ جزیہ, کبرا موجبہ جزیہ. لکھ لیا؟ پھر ذرا ان کو دیکھ لیں جلدی جلدی. ضرب اول ہے صغرا موجبہ کلیہ, کبرا موجبہ کلیہ. ضرب ثانی ہے صغرا موجبہ کلیہ کبرا موجبہ جزیہ. ضرب ثالث ہے صغرا سالبہ کلیہ کبرا موجبہ کلیہ. ضرب رابع ہے صغرا موجبہ کلیہ کبرا سالبہ کلیہ. خامس ہے صغرا موجبہ جزیہ کبرا سالبہ کلیہ. سادس ہے صغرا سالبہ جزیہ کبرا موجبہ کلیہ. سابع ہے صغرا موجبہ کلیہ کبرا سالبہ جزیہ. سامن ہے صغرا سالبہ کلیہ کبرا موجبہ جزیہ. اب دیکھیے بھائی, اب ذرا کتاب پر آئیے, کتاب پر آئیے. کتاب میں آیا ہے اما من عمومی موضوعیت الاوسطی, اما من عمومی موضوعیت الاوسطی. متن پہ نظر رکھیے, اس کے نیچے لکھیں ایک نمبر. اس کو ہم تعبیر کریں گے ایک نمبر سے. اس کو کس سے تعبیر کریں گے؟ ایک نمبر سے. پھر اس ایک نمبر کے ساتھ دو چیزوں میں سے ایک چیز ضروری ہے, کیا؟ ملاقاته للاصغر بالفعل او حمله على الكبرى. اس ایک کے ساتھ یہ دو چیزیں ضروری ہیں. تو ان میں سے جو ملاقاته للاصغر بالفعل, اس کو بھی ہم تعبیر کریں گے ایک سے. اس کو بھی کس سے تعبیر کریں گے؟ ایک سے. اس کے نیچے بھی ایک لکھیے. بات سمجھ میں آ رہی ہے؟ اس کو بھی ہم تعبیر کریں گے کس سے؟ ایک. آگے ہے او حملہ علی الاکبری, اس کو ہم تعبیر کریں گے دو سے. اس کو ہم تعبیر کریں گے دو سے. اس کے نیچے چھوٹا سا دو لکھ لیجئے, مع ملاقاته للاصغر بالفعل. اس کے نیچے ایک لکھ لیا, اور موضوعیت الاوسط کے نیچے بھی ایک لکھ لیا, او حملہ علی الاکبر کے نیچے کیا لکھا؟ دو. آگے ہے وَإِمَّا مِنْ عُمُومِ مَوْزُوعِيَّةِ الْأَكْبَرِ, اس کو ہم تعبیر کریں گے تین سے. اس کے نیچے تین لکھ لیجئے, اِمَّا مِنْ عُمُومِ مَوْزُوعِيَّةِ الْأَكْبَرِ. اس کے نیچے چھوٹا سا تین کا عدد لکھ لیجئے, مَعَ الْاِخْتِلَافِ فِي الْكَيْفِ, اس کو ہم تعبیر کریں گے چار سے بھائی, چار سے, چار سے. اب ہم دیکھتے ہیں کہ قانون کی کون کون سی صورتیں ان میں سے کس کس ضرب پر لگتی ہے. شکل رابع میں آپ کو یاد ہے صغرا میں حد اوسط موضوع کی جگہ آتا ہے, اور کبرا میں محمول کی جگہ. توجہ ہے, شکل رابع میں حد اوسط صغرا میں کہاں آتا ہے؟ موضوع کی جگہ. جب موضوع کی جگہ آیا تو عمومیت موضوع ہمیں چاہیے. توجہ ہے, عمومیت موضوع. اب ہم دیکھتے ہیں عمومیت موضوع کہاں ہے صغرا میں. پہلی ضرب ہے صغرا موجبہ کلیہ. کاپی میں جو میں نے آپ کو ضربیں لکھوائیں ان پہ نظر رکھیں, ان میں سے ایک دو تین چار نمبر ان کے ساتھ آپ نے لگائے تھے, ان نمبروں کے گرد دائرے بنا دیں, ان نمبروں کے گرد دائرے بنا دیں, کیونکہ اب نئے عدد میں لکھواؤں گا ان نمبروں کا ان دائروں سے اختلاط نہ آئے. ایک دو تین چار, ساری ضربوں کے نمبروں کے گرد دائرے بنائیں, سارے نمبروں کے گرد دائرے بنائیں. دائرے بنا لیے ہیں؟ ہاں بنا لیں. پہلی ضرب ہے صغرا موجبہ کلیہ. ایک نمبر ضرب دیکھو, اس میں عمومیت موضوع ہے. صغرا کیا ہے؟ صغرا میں موضوع حد اوسط ہے, اور حد اوسط کی موضوعیت عام ہونی چاہیے, اور اس میں حد اوسط کی موضوعیت عام ہے کیونکہ موجبہ کلیہ ہے. موجبہ کی بات نہیں, سالبہ ہو لیکن کلیہ ہونا چاہیے. کیا ہونا چاہیے؟ کلیہ. تو نمبر ایک ضرب ہے اس کے, جہاں آپ نے اس کو نمبر دیا ہوا ہے نا, نمبر ایک, اس کے ساتھ کر کے لکھ لیں ایک نمبر, ایک نمبر ساتھ لگائیں. ہاں, جو کاپی پر میں نے آپ کو آٹھ ضربیں لکھوا دی ان کے ساتھ اب آپ نے نمبر لگانے جو میں لکھوا رہا ہوں. پہلی ضرب کیا؟ صغرا کیا ہے؟ موجبہ کلیہ. صغرا موجبہ کلیہ. اور اس یہ جو شکل رابع ہے اس کے صغرا میں موضوع کیا ہوتا ہے؟ حد اوسط. صغرا میں موضوع کیا ہے؟ حد اوسط. اور حد اوسط کی موضوعیت عام ہونی چاہیے, یعنی وہ کلیہ ہونا چاہیے صغرا. تو صغرا جہاں جہاں کلی آئے گا وہاں ہم ایک ایک نمبر لگا دیں گے شروع میں. پہلی ضرب میں صغرا کیا ہے؟ موجبہ کلیہ. لہذا یہاں حد اوسط کی موضوعیت عام ہے, لہذا اس کے ساتھ ایک لکھیے شروع میں. ایک کا عدد لکھ لیا. اگلے میں دیکھیے, دوسری ضرب میں بھی صغرا کیا ہے؟ موجبہ کلیہ. وہاں بھی ایک لکھیے ساتھ. تیسری ضرب میں بھی صغرا کیا ہے سالبہ کلیہ, کلیہ ہے دیکھو یہاں پر بھی ایک لکھیے. چوتھی ضرب میں بھی صغرا موجبہ کلیہ ہے, یہ بھی کلیہ ہے یہاں بھی ایک لکھیے. پانچویں ضرب میں یہ موجبہ جزیہ ہے اس کو چھوڑ دیں, یہ کلیہ نہیں, یہاں حد اوسط کی موضوعیت عام نہیں. چھٹی ضرب میں بھی حد اوسط کی موضوعیت عام نہیں کیونکہ سالبہ جزیہ ہے, جزیہ ہے. ساتویں ضرب میں دیکھ لیجئے, ساتویں ضرب میں کیا ہے صغرا موجبہ کلیہ ہے, یہاں بھی حد اوسط کی موضوعیت عام ہے, ایک لگا لیجئے. آٹھویں ضرب میں بھی حد اوسط کی موضوعیت عام ہے سالبہ کلیہ ہے, اس کے ساتھ بھی ایک لگا لیجئے. لکھ لیا
جی.
اچھا اب ہم دیکھیں گے جہاں حد اوسط کی موضوعیت عام ہو وہاں دو چیزوں میں سے ایک چیز ہونی چاہیے, یا تو صغرا کیا ہو موجبہ فعلیہ, یا کبرا میں اگر اکبر موضوع ہے تو وہ موجبہ ہونا
جی.
وہ موجبہ ہونا چاہیے, دو چیزوں میں سے ایک چیز ہونی چاہیے. پہلی کیا چیز؟ صغرا موجبہ فعلیہ ہو. اب دوبارہ دیکھیے, پہلی میں صغرا موجبہ ہے
جی.
صغرا موجبہ ہے, لہذا اس میں اس پہلی کے ساتھ دوسری چیز بھی پوری ہو گئی. حد اوسط کی موضوعیت عام ہونے کے ساتھ دو چیزوں میں سے ایک چیز اور ہونی چاہیے تھی, ان میں سے پہلی چیز کیا تھی؟ صغرا موجبہ فعلیہ, وہ بھی پورا ہو گیا. لہذا اس پہلی ضرب کے ساتھ کون سا عدد لکھا تھا؟ ایک. اس ایک کے ساتھ ایک اور عدد بھی لگا دیں, ایک, گیارہ بن جائے گا, گیارہ, گیارہ بن جائے گا. اس ایک میں سے پہلا ایک کس چیز کا ہے؟ حد اوسط کی موضوعیت عام ہونے کا, اور دوسرا ایک کس چیز کا ہے؟ صغرا موجبہ فعلیہ ہونے والا ایک ہے. بات سمجھ میں آ گئی؟ اچھا اگلی میں آئیے, پھر دیکھیے صغرا موجبہ ہے. اب کلیہ کو نہیں دیکھنا, اب آپ نے موجبہ کو دیکھنا ہے. کس کو؟ موجبہ, صغرا موجبہ ہونا چاہیے. دوسری میں صغرا موجبہ ہے
جی,
لہذا اس کے ایک کے ساتھ ایک اور ایک لکھیے, یہ بھی گیارہ عدد اس کے ساتھ بھی بن گیا. اس سے نچلی صورت میں آئیے جی, صغرا موجبہ ہے
نہیں,
اس کو چھوڑ دیں. اس سے اگلی ضرب چار نمبر میں آئیے, صغرا موجبہ ہے
جی,
یہاں بھی ایک کے ساتھ ایک اور لگا دیں, یہ بھی گیارہ بن گیا. پانچ نمبر میں آئیے, پانچ نمبر, یہاں تو حد اوسط کی موضوعیت عام ہے ہی نہیں, چھ نمبر کو بھی چھوڑ دیں, اس میں حد اوسط کی موضوعیت عام ہی نہیں ہے. سات نمبر میں آئیے, صغرا موجبہ ہے
جی,
لہذا اس ایک کے ساتھ بھی ایک اور ایک لگا دیجئے. اچھا آٹھ نمبر میں آئیے, صغرا موجبہ ہے
نہیں
سالبہ, لہذا اس کو بھی چھوڑ دیجئے. اب دیکھیے ادھر دیکھیے, شکل رابع کے کبرا جو ہے, شکل رابع کا کبرا, اس میں حد اوسط محمول ہوتا ہے
جی.
حد اوسط یعنی اس کا حمل ہوتا ہے کس پر؟ اکبر پر
جی.
موضوع یعنی اکبر پر. اور کیا انہوں نے شرط لگائی تھی؟ کہ پہلی شرط ہی کیا تھی؟ حد اوسط کی موضوعیت عام ہو, اس کے ساتھ دو چیزوں میں سے ایک چیز ہونی چاہیے, یا صغرا موجبہ فعلیہ ہو, یا اگر کبرا میں اکبر موضوع ہے تو وہ کیا ہونا چاہیے؟ موضوع ہو تو وہ کیا ہونا چاہیے؟ موجبہ. او حمل ہی علی الاکبری, یا حمل ہو کس کا؟ حد اوسط کا. کس پر؟ اکبر پر. اور ایجابن ہو یا سلبن؟ ایجابن. اور یہاں پر ایسا ہی ہے, اکبر موضوع ہے اس ان تمام قبروں کے اندر بھائی
جی.
ان تمام قبروں میں اکبر موضوع ہے, ان تمام قبروں میں اکبر موضوع ہے, تو گویا حد اوسط کا اس پر حمل ہو رہا ہے. اور حد اوسط کا حمل کیسا ہونا چاہیے؟ ایجابن. کیا ہونا چاہیے؟ ایجابن. اب ہم یہ دیکھتے ہیں, اب ذرا کبرا پہ نظر رکھو. پہلی ضرب میں جی کبرا موجبہ ہے
جی.
موجبہ ہے تو معلوم ہوا یہاں وہ دوسری بات بھی پوری ہو گئی. او حمل ہی علی الاکبری, اوسط کا حمل ہو کس پر؟
اکبر پر.
اکبر پر. کس طریقے پر؟
ایجابن.
یہاں موجبہ ہے, اور اس کے لیے عدد ہم نے کیا مقرر کیا تھا؟ او حمل ہی علی الاکبر کے نیچے دیکھیں کیا عدد تھا؟
دو.
تو لہذا یہاں دو والی بات بھی پوری ہو گئی. لہذا اس ضرب کے شروع میں آپ نے کیا لکھا تھا؟ گیارہ. ایک اور ایک دو عدد لکھے تھے, اسی کے ساتھ دو کا عدد بھی لکھ دیں, یہ 112 کا عدد بن گیا. بات سمجھ میں آ رہی ہے؟ ایک ایک دو بن گیا. ایک کا کیا معنی؟ حد اوسط کی موضوعیت عام ہے. دوسرے ایک کا کیا معنی؟ کہ صغرا موجبہ فعلیہ ہے. اور تیسرے دو کا کیا معنی؟ کہ کبرا کیا ہے؟ موجبہ ہے, اور حد اوسط کا اس پر اکبر پر حمل ہو رہا ہے. अच्छा इससे नीचे आइए दूसरी जर्ब में, यहां पर भी देखिए कुबरा मुजीबा है, मुजीबा है, लिहाजा इसमें भी दो नंबर लगाइए, इसके शुरू में भी 112 बन गया, लिख लिया। अच्छा उससे आगे आइए, यहां पर भी कुबरा क्या है, मुजीबा है, तीन नंबर जर्ब में भी कुबरा मुजीबा, तो लिहाजा यहां पर भी दो का आदद लगाइए, यहां बन गया 12। क्या बन गया? 12 का माना समझ में आ रहा है। पहला एक किसके लिए? हद औसत के मौजूदात आम है, और दो चीजों में से दूसरी चीज यहां पूरी हो रही है। अच्छा चौथी जर्ब पे आइए, कुबरा सालेबा कुलिया है, कुबरा लिहाजा यहां वो दूसरी चीज पूरी नहीं, और हमलिही अल अकबर यहां पूरा नहीं। उससे आगे ये पांच नंबर, वहां भी कुबरा क्या है? सालेबा कुलिया, वहां भी ये बात पूरी नहीं। और छठा नहीं, छठे में पूरी है, लेकिन छठे में तो हद औसत की मौजूदियत आम है ही नहीं। जब हद औसत की मौजूदियत आम है ही नहीं, तो कुबरा के मुजीबा को देखने की जरूरत ही नहीं है, क्योंकि वो तो किसके साथ जरूरी था? जब हद औसत की मौजूदियत आम हो तब आपने देखना है कि सुगरा मुजीबा फेलिया या कुबरा मुजीबा है या नहीं। तो लिहाजा इसको छठी को भी छोड़ दें। सातवीं में आइए, सातवीं में कुबरा क्या है? सालेबा जुजिया है, यहां पर भी वो हमली है अल अकबर वाली बात पूरी नहीं। और आठवीं में आइए, उसमें कुबरा मुजीबा जुजिया है, मुजीबा जुजिया है, तो यहां इसके साथ दो लगाइए, इसके साथ दो लगाइए। तवज्जो है, आप जरा गौर कीजिए, पहली जर्ब के साथ क्या आदद आया? 112। क्या माना? हद औसत की मौजूदियत आम भी है, और सुगरा मुजीबा फेलिया भी है, और अकबर के मौजू होते हुए कुबरा मुजीबा है। देखा, एक एक दो का ये माना। दूसरी जर्ब भी इसी तरह है। तीसरी में क्या माना? सिर्फ 12 लिखा हुआ है, एक और दो। 12 का क्या माना? कि हद औसत की मौजूदियत आम है, और कुबरा जो है वो मुजीबा है, कुबरा मुजीबा। और नंबर चार में आइए, वहां 11 लिखा है, क्या माना? हद औसत की मौजूदियत आम है, और सुगरा मुजीबा फेलिया है। पांच और छह इसको छोड़ दिया, और सात में फिर आइए, कि सात में भी क्या है? 11 लिखा हुआ है, माना क्या? हद औसत की मौजूदियत आम है, और सुगरा मुजीबा फेलिया है। आठ नंबर के साथ 12 आदद लगा हुआ है, क्या माना? कि हद औसत की मौजूदियत आम है, और उसके साथ साथ और हमली अल अकबर वाली बात पूरी हो रही है, यानी अकबर कुबरा में मौजू है और वो कुबरा मुजीबा है। अब अगली शर्त देखते हैं हम। दूसरी शर्त क्या थी? अकबर की मौजूदियत आम हो, और साथ दोनों मुकदमे कैफियत में मुख्तलिफ हों, एक मुजीबा हो तो दूसरा सालेबा होना चाहिए। तवज्जो है, अब हम उसको देखते हैं। आइए भाई, अकबर की मौजूदियत आम हो, तो इधर देखिए, अकबर की मौजूदियत आम, ये अब हम सिर्फ कुबरा को देखेंगे इन्हीं जरबों में, और कुबरा कुलिया होना चाहिए, चाहे सालेबा हो चाहे मुजीबा हो, जो भी हो अकबर उसमें मौजू है, और अकबर की मौजूदियत क्या होनी चाहिए? आम, यानी कुलिया होना चाहिए। अब मुझे बताइए, पहली जरब में कापी पर नजर रखें, पहली जरब में कुबरा पर देखें, कुबरा मुजीबा कुलिया है, ठीक है, अकबर की मौजूदियत तो आम है, लेकिन क्या दोनों कजिए, दोनों मुकदमे कैफियत में मुख्तलिफ हैं? नहीं, लिहाजा इसको छोड़ दें। दूसरे में आइए, इसमें सुगरा मुजीबा कुलिया है और कुबरा मुजीबा जुजिया, यहां पर भी देखो कैफियत में इख्तिलाफ नहीं है, लिहाजा इसको भी छोड़ दें। तीसरे में आइए, तीसरे में क्या है? कैफियत में भी इख्तिलाफ है, नहीं, पहले वो चीज देखें, मौजूदियत अकबर आम है तीसरी जर्ब में, कुबरा मुजीबा कुलिया है, मौजूदियत अकबर आम है, और नीज इख्तिलाफ मुकदमतैन भी है कैफियत में, एक सालिबा है तो दूसरा मुजीबा, लिहाजा इस तीन नंबर के साथ क्या लिखा था? 12, एक दो, उसी के साथ लिख लें तीन चार भी, तीन चार भी, एक दो तीन चार, ये आदत बन गया। एक दो तीन चार, एक का क्या माना हद औसत की मौजूदियात आम है, दो का क्या माना कि कुबरा मोजिबा है, तीन का क्या माना अकबर की मौजूदियात आम है, चार का क्या माना दोनों मुकदमे मुख्तलिफ हैं कैफियत में। चार नंबर पर आइए, चार नंबर में देखिए भाई, सुगरा क्या है मुजिबा कुलिया और कुबरा सालिबा कुलिया, देखो कैफियत में भी इख्तिलाफ है और नीस मौजूइयत अकबर भी आम है कि कुबरा कुलिया है। तो लिहाजा इसके साथ क्या लिखा हुआ था, चार के साथ ग्यारह, इस ग्यारह के साथ तीन और चार भी लिख दें, एक एक तीन चार, यह आदद बन गया, एक एक तीन चार लिख लिया। पांच नंबर में आइए, पांच नंबर में सुगरा है मुजिबा जुजिया और कुबरा क्या है सालिबा कुलिया, तो देखो असगर की मौजूइयत आम है और नीज इख्तिलाफिल कैफ भी है दोनों मुकदमों का, एक मुजिबा है तो एक सालिबा, लिहाजा इस पांच के साथ तीन और चार लिख लें। यहां तीसरी शर्त भी पूरी और उसका चौथा हिस्सा भी पूरा। आगे छह नंबर में आइए, छह नंबर के अंदर सुगरा क्या है सालिबा है, सुगरा सालिबा जुजिया और कुबरा मुजिबा कुलिया है। तो पहले आपने याद रखें, मैं तो जल्दी में कभी एक तरह बोल देता हूं, आपने पहली चीज देखनी है तीन और चार में से, पहले तीन को देखना है, तीन हो तो फिर चार को भी देखना है, तीन नहीं तो चार को देखने की जरूरत ही नहीं। तो पहले तीन नंबर को देखिए, क्या अकबर की मौजूइयत आम है कुबरा कुलिया है, कुबरा कुलिया है। अब देखो दोनों मुकदमों में इख्तिलाफ है, हां मुकदमों में इख्तिलाफ भी है, तो छह नंबर के साथ भी लिख लीजिए तीन चार, तीन चार। अगली जर्ब क्या है सातवीं जर्ब, सातवीं जर्ब, इसमें देखिए भाई अकबर की मौजूइयत आम है कुबरा कुलिया है नहीं, लिहाजा इसको छोड़ दें। आठवीं जर्ब में भी कुबरा क्या है जुजिया है, लिहाजा अकबर की मौजूइयत आम नहीं है। तो सात नंबर में भी अकबर की मौजूइयत आम नहीं और आठ में भी अकबर की मौजूइयत आम नहीं। अब देखिए जरा गौर कीजिए, यह मैंने आपको पहले भी बताया भाई कि दो चीजों में से एक होनी चाहिए, या तो औसत की मौजूइयत आम हो या अकबर की मौजूइयत आम हो, और ये दोनों किस तरीके पर हैं, मानियातुल खुलू के तरीके पर, दोनों में से एक चीज जरूर होनी चाहिए। हां दोनों जमा हो सकते हैं कि औसत की मौजूइयत भी आम हो और अकबर की मौजूइयत भी आम हो। हद औसत की मौजूइयत आम हो उसको हम ताबीर किससे करते थे एक से, और अकबर की मौजूइयत आम हो उसको हम किससे ताबीर करते थे तीन से। तो देखिए एक और तीन कहां कहां जमा है, तीसरी और चौथी जर्ब में, तीसरी और चौथी जर्ब में दोनों चीजें हैं, हद औसत की मौजूइयत भी आम है और अकबर की मौजूइयत भी आम है। इसीलिए शरह में आपको बताएंगे कि ये जो हद औसत की मौजूइयत आम है और ये जो हद अकबर की मौजूइयत आम है, इनके दरमियान औ आया है, और औ किस लिए आता है तरदीद के लिए, लेकिन यह तरदीद मानियातुल खुलूव के तरीके पर है, मानियातुल जमा के तरीके पर नहीं। ये नहीं कि दोनों जमा नहीं हो सकते, दोनों में से एक होगी, नहीं नहीं, दोनों में से एक होनी चाहिए, इनसे खाली ना हो, और जमा हो सकते हैं दोनों जमा, जैसे तीन और चार में दोनों जमा हो रहे हैं। तो दो जगह आपने देखा एक के साथ तीन जमा है, और दूसरी बात क्या थी कि हद औसत की मौजूइयत जब आम हो तो उसमें फिर दो चीजों में से एक जरूर होनी चाहिए, कौन कौन सी, सुगरा मुजिबा फेलिया हो या कुबरा मुजिबा हो, या कुबरा मुजिबा। इसमें भी याद रखो यह भी मानियातुल खुलूफ के तरीके पर है, यानी दोनों में से एक जरूर होना चाहिए, और अगर दोनों हो तो और अच्छी बात है, दोनों भी हो सकते हैं, दोनों भी हो सकते हैं। लिहाजा इनके नंबर कौन कौन से हैं, मौजूइयतिल औसत का नंबर क्या एक, इसके साथ इस पहले एक के साथ आप देखें, देखें ये 112 पे नजर रखें, पहली जर में भी 112 आदद आया, दूसरी में भी 112, पहले एक से क्या मुराद हद औसत की मौजूदियत आम है, दूसरे एक से क्या मुराद صغرا مجیبہ فعلیہ ہے, اور دو سے کیا مراد کہ کبرا مجیبہ ہے, کبرا کیا ہے مجیبہ ہے. تو دیکھو یہ دونوں بھی اکٹھی ہو گئیں, یہ جو دو چیزیں تھیں حد اوسط کی موضوعیت عام ہونے کے ساتھ دو چیزوں میں سے ایک کا ہونا ضروری تھا, لیکن یہ ایک کا ہونا کس طریقے پر ہے, مانعت الخلو کے طریقے پر ہے, مانعت الجمع کے طریقے پر نہیں. یہ جمع بھی ہو سکتے ہیں, البتہ ایک ضرور ہونا چاہیے, اور یہ دونوں جمع ہو رہے ہیں پہلی ضرب میں بھی اور دوسری ضرب میں بھی. بات اچھی طرح سمجھ میں آ گئی. اب دیکھیے ترجمہ رہ گیا اور بس عبارت کا حل کرنا رہ گیا. بھائی دیکھیے, بھائی متن دیکھیے, وضابطۃ شرائط الاربعۃ, اور چاروں شکلوں کی شرطوں کا ضابطہ یہ ہے کہ انہ لا بد لہا اما من عموم موضوعیت الاوسط, کہ ضروری ہے یا تو اوسط کی موضوعیت عام ہو, مع ملاقاته للاصغر بالفعل, ساتھ اس کے کہ اس کی ملاقات اصغر کے ساتھ بالفعل ہو, او حمله على الاكبر, یا اکبر پر جو حمل ہو اوسط کا وہ ایجابن ہو, و اما من عموم موضوعیت الاكبر, یا اکبر کی موضوعیت عام ہو, مع الاختلاف في الكيف, ساتھ کیفیت میں دونوں مقدموں کا مختلف ہونا. بات سمجھ میں آ گئی اچھی طرح. اب شرح میں آئیے. قوله وضابطت شرائط الاربعۃ اي الامر الذي اذا راعيته في كل قياس حملي كان منتجا, یعنی وہ چیز, ضابطے سے کیا مراد ہے, کہتے ہیں وہ چیز, اذا راعيته, جب آپ اس کی رعایت رکھیں, في كل قياس حملي, ہر قیاس حملی میں, كان منتجا, تو وہ منتج ہوگا, نتیجہ دے گا, وہ مشتمل على الشرائط السابقه جزما, اور یہ مشتمل ہوگا سابقہ شرطوں پر جزما, یقینی طور پر. جب آپ اس ضابطے کا لحاظ رکھیں گے تو اس میں وہ ساری شرطیں یقینی طور پر آ جائیں گی. بھائی قوله انه لابد اي لابد في انتاج القياس من احد الامرين على سبيل منع الخلو, یعنی ضروری ہے قیاس کے نتیجہ دینے میں دو چیزوں میں سے ایک کا ہونا. کون سی دو چیزیں؟ اوسط کی موضوعیت عام ہو یا اکبر کی موضوعیت عام ہو, ان دو چیزوں میں سے ایک کا ہونا ضروری ہے, اور یہ کس طریقے پر ہے؟ على سبيل منع الخلو, منع خلو کے طریقے پر ہے. قوله اما من عموم موضوعیت الاوسط, بھئی اوسط کی موضوعیت کا عام ہونا اس کا کیا معنی ہے؟ اے کلیتی, عبارت پہ توجہ رکھنا, اے کلیتی قضیتن, قضیے کا کلی ہونا, مضاف مضافلے ہیں, اے کلیتی قضیتن, قضیے کا کلی ہونا, کلیہ ہے مضاف, قضیتن ہے مضافون الے, تو قضیتن ہے نکرہ, اور اس کے آگے آیا موضوعہا الاوسط, یہ مبتدا خبر ہے, موضوعہا یہ ہے مبتدا, الاوسط اس کی خبر, اور موضوعہا کی ہا ضمیر راجع ہے اس قضیہ کو جو اس کے ساتھ لکھا ہوا ہے, تو موضوعہا اے موضوع القضیت الاوسط, اس قضیہ کا موضوع کیا ہو؟ اوسط ہو اس قضیہ کا موضوع. بھائی متن میں کیا بتایا؟ عموم موضوعیت الاوسط, کیا معنی؟ کہ اوسط کا موضوع ہونا عام, یعنی ایسا قضیہ جس کے اندر حد اوسط موضوع بن رہا ہو وہ عام ہونا چاہیے, یعنی کلیہ ہونا چاہیے, یعنی اوسط کے تمام افراد پر حکم لگنا چاہیے. اب وہی شرح میں بیان کر رہے ہیں, اے کلیت قضیت موضوعہا الاوسط, ترکیب سمجھ میں آ رہی ہے, کلیہ مضاف, قضیت مضافون الے, اور یہ موصوف ہے, اور موضوعہا مبتدا, الاوسط اس کی خبر. بھئی میں نے آپ کو بتایا تھا نکرہ کے بعد اگر فعل آ جائے تو وہ اس کے لیے عموماً کیا بنتا ہے؟ صفت. کیوں؟ کیونکہ وہ فعل اپنے فاعل یا نائی فاعل سے مل کر جملہ بنے گا, اور جملہ کس کے حکم میں ہوتا ہے؟ نکرہ کے حکم میں, تو نکرہ کے بعد نکرہ آیا تو وہ اس کی صفت بنے گا. تو جیسے جملہ فعل یا نکرہ ہوتا ہے, جملہ اسمیہ بھی نکرہ. یاد رکھو جملے کے اندر چاہے 20 معرفہ آ جائیں لیکن جب وہ سارے مل جل کر جملہ بن جائیں گے تو وہ نکرہ ہو جائیں گے. تو لہذا یہاں پر بھی موضوعہا مبتدا الاوسط اس کی خبر, اور مبتدا خبر مل کر جملہ, اور یہ جملہ اسمیہ آ گیا کس کے بعد؟ قضیت نکرہ کے بعد, और नकेरा के बाद जुमला इस्मी आए तो वो क्या बनता है उसके लिए सिफत, और मौसूस सिफत में रबत जरूरी है, इसीलिए मौजूहा इस ये जो हा जमीर राजे है ये इस कजिया मौसूफ को राजे है। अब तर्जमा सुने भाई, मौसूफ सिफत का तर्जमा करने का क्या तरीका, मौसूफ से पहले ऐसा या ऐसी का लफ्ज लाते हैं। देखिए भाई, ऐ कुल्लियति कजियतिन मौजूहल औसतु, यानी ऐसे कजिए का कुल्ली होना जिसका मौजू हद औसत हो, ऐसे कजिए का कुल्ली होना जिसका मौजू हद औसत हो। कल कुबरा फी शक्ल अव्वली, जैसे कि कुबरा है किसके अंदर, शक्ल अव्वल में, शक्ल अव्वल में कुबरा कुल्लिया होता है और उसका मौजू क्या होता है, हद औसत होता है। वका इहदल मुकदमतैनी फी शक्ल सालिसी, और जैसे दो मुकदमों में से कोई एक शक्ल सालिस में, शक्ल सालिस में क्या शर्त थी, कुल्लियत इहदल मुकदमतैन, दोनों मुकदमों में से कोई एक क्या होना चाहिए, कुल्लिया होना चाहिए, और दोनों में मौजू कौन है, हद औसत है दोनों में, तो दोनों में से एक का कुल्लिया होना जरूरी है। अगर दोनों हो जाए तो और अच्छी बात है, लेकिन एक तो जरूर कुल्लिया होगा, तो वो भी इसके अंदर आ गया, हद औसत की मौजूइयत आम हो गई, शक्ल सालिस भी इसमें आ गई। वका सुगरा फी जरबिल अव्वली वसानिसी वसालिसी वर्राबिई वसाबिई वसामिनी मिन शक्ल राबे, और जैसे कि सुगरा है, वो कापी को जरा अपने सामने रखें, इबारत भी साथ साथ हम हल करते जाए, वो जो मैंने नंबर लगवाए जरबों पर, किस चीज की बात चल रही है, उमूमी मौजूइयत इल औसत, औसत की मौजूइयत आम हो, इसको हम किस से ताबीर करते थे, एक के आदत से। तो ये एक का आदत किस जर्ब के साथ लगा हुआ है जरा देखिए, पहले दूसरे तीसरे चौथी और सातवीं और आठवीं, वही यहां बयान कर रहे हैं। कसुग्राफी जरबिल अव्वली वसानी वसालिसी वर्राबी वसाबी वसामिनी मिना शक्ल राबी, किस में, शक्ल राबी में से ये जरबे हैं। कौलुहू मा मुलाकाती, अब इसकी शरह करने लगे, इसको हम ताबीर किससे करते थे, एक के साथ, एक के साथ। देखिए भाई अभी शरह देखिए किताब पर, कहते हैं इम्मा बी अन युहमल अल औसत ईजाबन अल अल असगर बिल फिअल कमा फी सुगर शक्ल अल अव्वल व इम्मा बी अन युहमल अल असगर अल अल औसत ईजाबन बिल फिअल कमा फी सुगर शक्ल सालिस। भाई इधर देखिए, मुलाकात को जिक्र कर रहे हैं कि हद औसत की मुलाकात हो किसके साथ, असगर के साथ, और मुलाकात की दो सूरतें मैंने जिक्र की, पहली क्या कि हद औसत मौजू हो और असगर महमूल हो, या असगर मौजू हो और हद औसत महमूल हो। अब कहां पर हद औसत मौजू बनेगा और असगर महमूल, और कहां पर असगर मौजू बनेगा और हद औसत महमूल, अब वो बयान करने लगे हैं। कौलुहू मा मुलाकाती ऐ इम्मा बी अन युहमल अल औसत ईजाबन अल अल असगर बिल फेली, बई सूरत के हमल किया जाए औसत का ईजाबन अलल असगरी, किस पर, असगर पर, किसका हमल हो, हद औसत का ईजाबन किस पर, असगर पर, बिल फेल हो कमाफी सुगरा शक्ल अव्वली, जैसे शक्ल अव्वल के सुगरा में है, शक्ल अव्वल के सुगरा में हद औसत कहां आता था, महमूल की जगह, तो हद औसत का हमल हो रहा है किस पर, असगर पर, और ईजाबन हो, क्या हो, ईजाबन बिल फेल हो। ये माना है इम्मा भी अन युहमल अल औसत ईजाबन अल अल असगर बिल फेली, बाई सूरत के हमल हो हद औसत का असगर पर ईजाब, ईजाब वाले तरीके से बिल फेल कमाफी सुगर शक्ल अव्वली, जैसे कि शक्ल अव्वल के सुगरा में है। व इम्मा भी, दूसरी सूरत क्या थी, ये तो था हद औसत महमूल हो, दूसरी सूरत क्या, हद औसत क्या हो, मौजू हो, और यह किस में होगा, ये शक्ल सालिस में होगा, किसमें, शक्ल सालिस में, हद औसत दोनों जगह मौजू की जगह आता है, सुगरा में भी और कुबरा में भी, तो हद औसत होगा मौजू और असगर का उस पर हमल होगा, और यह हमल किस तरीके से होना चाहिए, ईजाबन होना चाहिए और बिलफेल होना चाहिए। व इम्मा बी अन युहमल अल असगर अल औसत ईजाबन बिलफेल, या बाई सूरत के हमल हो असगर का औसत पर ईजाबन, ईजाबी तरीके से बिल फेली, कमा फी सुगरा शक्ल सालिस, जैसे कि शक्ल सालिस के सुगरा में है। सुगरा की बात कर रहे हैं क्योंकि असगर साथ है ना, असगर और हद औसत की मुलाकात है, और असगर कहां होता है? सुगरा में होता है। वह कमाफी सुगरा जरबिल अव्वली। अच्छा भाई, अब शक्ल राबिया को बयान करने लगे हैं। ये जो मुलाकात थी, ये जो मुलाकात थी हद औसत की असगर के साथ, इसको हम किससे ताबीर करते थे? एक के साथ, यानी एक के साथ एक दूसरा एक जो आता था, तो ये किस में है? देखिए जरा, पहले जर्ब में, दूसरी जर्ब में, चौथी में और सातवीं में, यही बयान करेंगे। कमाफी सुगरा जरबिल अव्वली वसानी वर्राबिई वस्साबिई मिन शक्ल राबिई फफी हादल कलामी इशारतुन। तो इस कलाम के अंदर इशारा है, इस कलाम में इशारा है। इशारतुन इस्तितरादियतुन इलश्तिराती फ़ेलियते सुगरा फी हादिहि ज़ुरूबी ऐज़न। भाई मुसन्निफ ने शक्ल राबिया के अंदर जिहत की शराइत जिक्र नहीं की थी, याद है? देखो, कमियत, कैफियत और जिहत तीन चीजें हैं। कमियत के एतबार से शक्ल अव्वल में क्या शर्त थी? कि कुबरा कुलिया होना चाहिए। कैफियत के एतबार से क्या शर्त थी? कि सुगरा मुजिबा होना चाहिए। और जिहत के एतबार से क्या शर्त थी? कि सुगरा फ़िअलिया होना चाहिए। तवज्जो है? इसी तरह शक्ल सानी में भी जिक्र किया कि शक्ल सानी में कैफियत के एतबार से शर्त यह है कि दोनों मुकदमे एक दूसरे से मुख्तलिफ हो, एक सालिबा हो तो दूसरा मुजिबा। कमियत के एतबार से शर्त यह थी कि कुबरा कुलिया होना चाहिए। और जिहत के एतबार से शर्त थी कि दो शर्तों में से एक शर्त होनी चाहिए, या तो सुगरा दाइमतान में से हो या कुबरा उन मुअज्जहात में से हो जिनके सालिबा का अक्स आता हो, या अगर मुमकिन तैन में से कोई एक आ रहा है सुगरा या कुबरा में, तो सुगरा अगर मुमकिन ना हो तो कुबरा का जरूरिया या मशूता खासा या मशूता आमा होना जरूरी, और अगर कुबरा मुमकिना है तो सुगरा का जरूरिया होना जरूरी है। तो वहां भी जिहत की तफसील बयान की। शक्ल सालिस के अंदर भी क्या शर्तें थी? कैफियत के एतबार से क्या शर्त थी? कैफियत के एतबार से कि सुगरा मुजिबा होना चाहिए। कमियत के एतबार से शर्त थी कि दो मुकदमों में से कोई एक क्या होना चाहिए? कुलिया होना चाहिए। और जिहत के एतबार से शर्त थी कि सुगरा फ़िअलिया होना चाहिए। तवज्जो है? तो वहां भी जिहत के एतबार से शर्तें जिक्र की, लेकिन शक्ल राबिया के अंदर जिहत को जिक्र ही नहीं किया। और शारिख ने भी आपको बताया था कि चूंकि शक्ल राबिया जो है उसका बहुत से मंतिकी हजरात एतबार ही नहीं करते, हत्ता के फाराबी और बू अली सीना ने इसका एतबार ही नहीं किया। तीन ही शक्लें शुमार की हैं, चौथी को शुमार ही नहीं किया। वो बहस बड़ी तवील है और बहुत सों के नजदीक चूंकि शक्ल राबे तो काबिले शुमार ही नहीं, लिहाजा इसलिए शक्ल राबे की जिहत के एतबार से शराइत को जिक्र नहीं किया। यहां तक बात समझ में आ गई। अब यहां ये बताना ये चाहते हैं कि अभी बताया कि हद औसत की मुलाकात हो किसके साथ? असगर के साथ। हद औसत की मुलाकात हो किसके साथ? असगर के साथ। यानी सुगरा क्या होना चाहिए? मुजिबा फेलिया। सुगरा क्या होना चाहिए? मुजिबा फेलिया होना चाहिए। और शक्ल राबिया के अंदर भी चार जरबें आ गई जिनके अंदर हद औसत की मौजूइयत भी आम है और हद औसत मुलाकात कर रहा है असगर के साथ बिल फेल। तवज्जो है? अभी जो आया कमाफी सुगरा जरबिल अव्वली वसानी व राबिई वस्साबिई मिन शक्ल राबिया। इधर तवज्जो है? जरब अव्वल में, सानी में, राबिया में और साबिया में यह शर्त पूरी है। कौन सी शर्त? पहली बात, हद औसत की मौजूइयत आम है और उसके साथ साथ सुगरा मुजिबा फेलिया। सुगरा मुजिबा फेलिया मालूम हुआ। इन चार जरबों में भी सुगरा क्या होगा? मुजिबा भी होगा और फेलिया। तो जिहत भी आ गई या नहीं? शक्ल राबे के अंदर जिहत का जिक्र आ गया, हालांकि पीछे तो शक्ल राबे के अंदर जिहत का कोई उन्होंने जिक्र ही नहीं किया था। तो आपको बताएंगे कि जो शक्ल राबे के अंदर जिहत का जिक्र आ गया यह तबअन आया है, असल मकसूद यह नहीं था। असल यह मकसूद, यह शर्त किस में लगानी थी? शक्ल अव्वल में और सालिस में। वहां सुगरा को क्या होना चाहिए? मुजिबा भी और फेलिया भी। शक्ल सालिस में भी क्या होना चाहिए? मुजिबा भी और फेलिया भी। और शक्ल राबे की बाज़ ज़र्बों के अंदर भी वो मुजिबा फेलिया है, लेकिन वो ज़िमनन वो बीच में दाखिल हो गई, बिल इरादा नहीं हुआ, क्योंकि उसकी जिहत को मुसन्निफ जिक्र ही नहीं कर रहे। ये माना है, कहते हैं फफी हादल कलामी इशारतुन, तो इस कलाम में इशारा है। इशारतुन इस्तितरादियतुन, इस्तितरादिया, इस्तिदरादिया का माना इन्होंने लिखा है जो मकसूद बिजात न हो, यानी तबअन हो। तो ये इशारा इस्तिदरादिया है, यानी तबअन इशारा हो रहा है, ये असलन मकसूद नहीं। तबअन इशारा हो गया कि शक्ल राबिया की चार जरबों के अंदर सुगरा का फिअलिया होना जरूरी, भाई जिहत का भी पता चल गया चार जरबों का, तवज्जो है, जिहत का भी पता चल गया, चार जरबों के अंदर सुगरा की जिहत का पता चला है, पूरी जिहतों की तफसील का पता नहीं। तो ये जो इशारा हुआ शक्ल राबे के जरबों के जिहत की तरफ, ये तबअन इशारा हो गया, इसालतन यानी मकसूद नहीं था इशारा करना। मकसद क्या था? इशारा किसकी तरफ? सिर्फ शक्ल अव्वल और शक्ल सालिस के सुगरा के फेलिया होने की तरफ इशारा मकसूद था। तो कहते हैं फफी हादल कलामी इशारतुन इस्तिदरादियतुन, और इस कलाम के अंदर तबअन इशारा है, इलश्तिराति फिअलियति सुगरा, सुगरा के फेलिया होने की शर्त की तरफ, फी हादिहि ज़ुरूबी अयज़न, इन ज़रबों में भी, यानी शक्ल राबे की इन ज़रबों में भी ये शर्त है, इसकी तरफ तबअन इशारा हो गया। कौलुहु औ हमलिहि अलल अकबरी ऐ मा हमलिल औसति अलल अकबरी ईजाबन। देखो मैंने क्या बतलाया था, औ हमलिहि अलल अकबर मतन में आया था, क्या माना था? कि हद औसत महमूल हो और अकबर मौजू हो, और यह हमल कैसा हो? ईजाबन हो। क्या हो? वही बयान कर रहे हैं, ऐ मा हमलिल औसति अलल अकबरी ईजाबन, यानी साथ औसत का हमल हो रहा हो अकबर पर ईजाबन, यानी हद औसत की मौजूइयत आम होने के साथ साथ क्या होना चाहिए? हद औसत का अकबर पर हमल ईजाबन होना चाहिए। दो शर्तों में से एक शर्त है, अकबर पर हद औसत का हमल ईजाबन होना चाहिए। यह माना है, ऐ मा हमलिल औसति अलल अकबर ईजाबन, यानी साथ औसत का हमल हो अकबर पर ईजाब वाले तरीके से। फैन सल्ब सल्बुल हमली, इसलिए क्योंकि जो सल्ब होता है वो तो सल्ब हमल होता है। वही बात कर रहे हैं कि ऊपर मतन में जो हमल आया उस हमल से सिर्फ ईजाबी हमल मुराद है, सल्बी हमल मुराद नहीं, क्योंकि हमल तो असल में ईजाब ही का नाम है, सल्ब उसमें वो तो हमल नहीं है, वो तो सल्ब हमल है। ये माना है, फैन न सल्ब सल्बुल हमली, इसलिए क्योंकि सल्ब जो है वो हमल नहीं है, वो तो सल्ब हमल है। फिर नसल बसल बुल हमली, क्योंकि सल्ब जो है वो तो सल्ब हमल है। वह इन नमल हमल हुल ईजाब, और हमल तो ईजाब ही है, हमल तो ईजाब ही है। और ये जो सल्ब को भी हम हमल कह देते हैं, उसको भी हमलिया में दाखिल करते हैं, ये मुशाकिला की वजह से है। वदालिका कमाफी कुबरा जरबिल अव्वली, और ये किसके अंदर है भाई? इसको हम ताबीर किससे करते थे? औ हमली ही अलल अकबर को, दो से। जरा उस नजर रखिए उन आठ जरबों पर, यह दो का आदद कहां कहां रहा है? पहली, दूसरी, तीसरी और आठवीं, पहली, दूसरी, तीसरी और आठवीं, वही बयान करेंगे। कहते हैं वज़ालिका कमा फी कुबरा ज़र्बिल अव्वली वसानी वसालिसी वसामिनी, और ये जैसे कि ज़र्ब अव्वल सानी सालिस और सामिन के कुबरा में है, मिन शक्ल राबे शक्ल राबे में। फ़ज़रबानिल अव्वलानी, पस पहली दो ज़र्बें जो हैं, कदीन दराजा तहत किला शिकई तरदीदी, वो दर्ज हो गई, वो दाखिल हो गई तरदीद की दोनों शिकों में। तरदीद की दो शिकें हैं ना, दो चीजों में तरदीद थी, कौन सी भाई? औ हमलिहि अलल अकबर, इसको हम किससे ताबीर करते थे? दो के आदत से। किसकी आदत से? किस आदत से? दो के आदत से ताबीर करते थे। और आप देख लीजिए, पहली दो जरबें उनके साथ अदद क्या लगा हुआ है 112, दूसरी के साथ भी 112। क्या माना 112 का मतलब, यानी इसमें हद औसत की मौजूइयत आम होने के साथ साथ बाकी दोनों चीजें हैं। कौन सी दोनों चीजें? सुगरा का मुजिबा फेलिया होना भी है और कुबरा का मुजिबा होना भी है, यानी दोनों शिक्के हैं। दोनों शिक्के हैं, दोनों के दरमियान क्या आया था? मा मुलाकात ही लिल असगरी बिल फेली औ हमली ही अल अकबरी, दरमियान में औ आया था। और औ का तो क्या माना है, या ये होनी चाहिए चीज या ये होनी चाहिए, लेकिन कहते हैं यहां पर भी औ तरदीद के लिए आया। ये जो दोनों शिक्के हैं, औ से पहले है और एक औ के बाद, ये दोनों शिक्के जो हैं ये जमा है पहली दोनों जरबों में। मालूम हुआ ये जो दो शिक्के हैं ये किस तरीके पर मुराद हैं? मानेअतुल खुलू के तरीके पर मुराद हैं, मानेअतुल जमा के तरीके पर नहीं, वरना तो इनको जमा ही नहीं होना चाहिए था भाई। लेकिन दोनों जमा हो रही हैं पहली जर्ब में। पहली शिक भी है मुलाकात औसत लिल असगर, और दूसरी शिक भी है हमली ही अलल अकबर भाई। कहते हैं फजरबानिल अव्वलान कदीन दराजा, बस पहली दो जो जरबे हैं शक्ल राबिया की कदीन दराजा वो दाखिल हैं तहत की ला शिकई तरदीद। ये शिक्के असल में था शिक्कैनी, दोनों शिक्के, एक औ से पहले जो जिक्र है एक औ के बाद, ये दो दो जरबे हैं कदीन दराजा, ये दोनों दाखिल हैं तहत की ला शिकई तरदीद सानी, ये दोनों दाखिल हैं तरदीद सानी की दोनों शिकों के तहत। ये दोनों दाखिल हैं तरदीद सानी की दोनों शिकों के तहत। भाई दो तरदीदें हैं ना, एक तरदीद किसके दरमियान है, औसत की मौजूइयत आम हो या अकबर की मौजूइयत आम, पहली तरदीद इन दो के दरमियान, और दूसरी तरदीद किसके दरमियान, औसत की मुलाकात असगर के साथ या औसत का हमल किस पर, अकबर पर। तो ये दूसरी तरदीद है, तो ये दूसरी तरदीद की दोनों शिकों के तहत पहली जर्ब भी दाखिल और दूसरी जर्ब। यह माना है फजरबान अल अव्वलान कदीन दरजा तहत किला शिकई तरदीद सानी, बस पहली दो जरबे तहकीक को दाखिल हैं तरदीद सानी की दोनों शिकों के तहत। फहुआ ऐजन अला सबील मन अल खुलूफी, मालूम हुआ ये भी ये तरदीद भी किस तरीके पर है, मन अल खुलूफ के तरीके पर है, खाली होना इससे मना है, इन दोनों का इज्तिमा हो सकता है। कल अव्वली, जैसे कि पहली तरदीद है, जैसे वो भी किस तरीके पर है, मनाए खुलू के तरीके पर, ये दूसरी तरदीद भी मनाए खुलू के तरीके पर है। वहा हुना तम्मतिल इशारतु इला शराइति इंताजी जमीई जुरूबी शक्लिल अव्वली वस्सालिसी, और यहां तक पूरा हो गया इशारा इला शराइति इंताजी जमीई जुरूबी शक्लिल अव्वली वस्सालिसी। तर्जमा आखिर से होगा यहां तक पूरा हो गया इशारा, किस चीज की तरफ इशारा, वो जो इशारा हो रहा था शक्ल सालिस और शक्ल अव्वल की तमाम जरबों के नतीजा देने की शर्तों की तरफ। शक्ल अव्वल और शक्ल सालिस की जो नतीजा देने की जितनी शर्तें हैं वो सारी इसके अंदर आ गई, कहना ये चाहते हैं इस इबारत के अंदर। अभी व इम्मा मिन उमूमी मौजूइयत अल अकबरी, मतन पे नजर है व इम्मा मिन उमूमी मौजूइयत अल अकबर, इसकी शरा भी बाकी है, इसके बगैर ही जो अभी तक इबारत आई है उसमें शक्ल अव्वल की भी सारी जरबें आ गई, शक्ल सालिस की भी सारी जरबें आ गई और शक्ल राबिया की भी कोई छह जरबें आ गई। भाई कितनी जरबें, छह जरबें वो इसमें आ गई। तो कहते हैं वाहा हुना तम्मतिल इशारतु इला शराइति इंताजी जमीई जुरूबी शक्लिल अव्वल वस्सालिसी वसित्तति जुरूबी मिन शक्लिल राबिई फहफज, और यहां तक पूरा हो गया इशारा शक्ल अव्वल और सालिस की तमाम जरबों के नतीजा देने की शर्तों की तरफ, उनकी तरफ भी इशारा पूरा हो गया। वसित्तति जुरूबी मिन शक्लिल राबिई, और शक्ल राबे की छह जरबों के नतीजा देने की शर्तों की तरफ भी इशारा हो गया। फाह फज पस, आप इस बात को याद कर लीजिए, बात समझ में आ गई। अभी भी शक्ल राबे की दो जरबें बाकी हैं और अभी भी शक्ल सानी पूरी बाकी है, शक्ल सानी वो अब आगे जब आएगा ना मतन में। वह इम्मा मिन उमूमी मौजूइयत अल अकबरी माल इख्तिलाफी फिल कैफ, इसमें शक्ल सानी भी आ जाएगी उसकी शर्तें भी, और शक्ल राबिया की दो जरबों की شرطیں بھی آ جائیں گی بھائی. وَعَلَمْ أَنَّهُ لَمْ يَقُلْ أَوْلِ الْأَكْبَرِ, یہاں کے اعتراض کا جواب ہے, ایک اعتراض ذکر کریں گے اور اس کا جواب. اعتراض یہ کہ ماتن نے متن میں کہا, دیکھیے متن, مع ملاقاته للأصغر بالفعل, اور آگے کہا او حمله على الأكبر. بھئی او حمله على الأكبر اتنی لمبی عبارت لے آئے, حالانکہ متن تو مختصر ہوتا ہے, تو صرف اتنا کہہ دیتے او للأكبر. او تو عبارت کیا بن جاتی کہ حد اوسط ملاقات کرے اصغر سے یا للأكبر, یا کس سے ملاقات کرے, اکبر سے ملاقات کرے. بات سمجھ میں آ گئی؟ تو مختصر عبارت سے مسئلہ حل ہو جانا تھا, لیکن انہوں نے لل اکبر کے بجائے کیا کہہ دیا, او حملہ علی الاکبر, لمبی عبارت لائے. تو شارح آپ کو بتلائیں گے کہ نہیں بھائی, دونوں عبارتوں میں بڑا فرق ہے. ملاقات کے اندر ملاقات عام ہے, حد اوسط موضوع ہو اور اصغر محمول ہو, یا اصغر موضوع ہو اور حد اوسط محمول ہو, دونوں صورتیں ملاقات میں آ جاتی ہیں, کیونکہ ملاقات کا معنی اکٹھے ہو جائیں, جمع ہو جائیں. اور دوسرا ہے حملہ علی الاکبر, اکبر پر حمل ہو اوسط کا. معلوم ہوا یہاں حد اوسط محمول ہونا چاہیے اکبر پر, اس کے لیے موضوع نہیں ہونا چاہیے. تو یہ فرق ہے بھائی دونوں میں, اور یہاں ملاقات مراد نہیں ہے بلکہ حد اوسط کا حمل ہو, کس پر, اکبر پر ہو, وہ ایجابن ہونا چاہیے. کہتے ہیں وعلم, تو جان لے, انہ لم یقل اول الاکبر, کے ماتن نے اول الاکبر نہیں کہا, ای مع ملاقات ہی لل اکبر, یعنی یہ کہ حد اوسط ملاقات کرے اکبر سے یہ نہیں کہا, حتی یکون اقصرا, یہاں تک کہ عبارت زیادہ مختصر ہو جاتی, لان الملاقات تشمل الوضع والحمل, اس لیے کیونکہ ملاقات وہ شامل ہے وضع کو بھی اور حمل کو بھی, ملاقات شامل ہے الوضع موضوع ہونے کو بھی, والحمل اور محمول ہونے کو, یعنی حد اوسط ملاقات کرے چاہے وہ موضوع ہو کر کرے ملاقات چاہے محمول, یہ معنی ہے. لأن الملاقات تشمل الوضع والحمل, اس لیے کیونکہ ملاقات کا لفظ جو ہے وہ شامل ہے موضوع ہونے کو بھی اور محمول ہونے کو بھی, موضوع ہونے کو بھی اور محمول ہونے کو بھی, کما تقدم, جیسے کہ یہ بات پیچھے گزر گئی, جیسے کہ یہ بات دیکھو شکل اول میں صغرا کے اندر حد اوسط محمول تھا, حد اوسط محمول تھا, اور شکل ثالث میں صغرا میں حد اوسط موضوع تھا, تو ملاقات کی دو صورتیں بن رہی تھیں, تو وہ دونوں کو داخل کرنا تھا, اس نے ملاقات کا لفظ بولا. اور یہاں اکبر کے ساتھ جو ملاقات چاہیے وہ صرف محمول ہونے کی صورت چاہیے, موضوع ہونے والی صورت نہیں چاہیے کہ حد اوسط محمول ہو, تو اس کے لیے حمل کا لفظ بولا. فیلزم کون القیاس المرتب علی ہیئت شکل الاول من کبرا. اچھا اب وجہ ذکر کر رہے ہیں بھائی کیوں نہیں, کیا وجہ ہے, ادھر ملاقات کا لفظ ذکر ہے, وہاں حد اوسط چاہے موضوع ہو چاہے محمول ہو حد اوسط سے ملاقات چاہیے, اور ادھر کیا ضروری, حمل ضروری ہے, کیوں یہ فرق کیوں ہے. کہتے ہیں اگر یہاں ملاقات کا لفظ لے آتے تو خرابی پیدا ہو جاتی بھائی. کس طرح خرابی پیدا ہوتی, کس طرح, دیکھیے وہ بیان کرنے لگے ہیں. کہتے ہیں فیلزم کون القیاس المرتب علی ہیئت الشکل الاولی, تو اس صورت میں لازم آئے گا قیاس کا مرتب ہونا, شکل اول کی صورت پر قیاس کا مرتب ہونے کے ساتھ لازم آئے گا کہ یہ والا قیاس من کبرا کلیت موجبتن, ایسے کبرا سے جو کلیہ موجبہ ہو, مع صغرا سالبتن, کس کے ساتھ, صغرا سالبہ کے ساتھ, منتجن, وہ بھی کیا دے نتیجہ, حالانکہ وہ تو نتیجہ نہیں دے گا, وہ تو نتیجہ بھائی اس بات کو سمجھ لو. دیکھو بھائی یہ جو کتاب میں لکھا ہوا ہے اس پہ نظر رکھیں, وہ قیاس جو شکل اول کی صورت پر ہو, کون سا, من کبرا کلیت موجبت, کبرا کیا ہو موجبہ کلیہ ہو, اور صغرا کیا ہو سالبہ ہو, اس میں کون سی شرط منتفی ہے, شکل اول بنا رہے ہیں کلیت کبرا ہے, من کبرا کلیت موجبت, کبرا کیا ہو کلیہ موجبہ ہو, کلیہ بھی ہو اور موجبہ بھی ہو, اور صغرا کیا ہو سالبہ, حالانکہ شکل اول میں تو کیا شرط ایجاب صغرا شرط ہے، لیکن اگر آپ یہاں ملاقات کا لفظ لے آئیں گے تو یہ قیاس بھی نتیجہ دینے والا بن جائے گا، حالانکہ یہ تو نتیجہ دینے والا نہیں، نتیجہ دینے والا
نہیں.
بھائی دیکھو، حد اوسط کی موضوعیت عام ہونے کے ساتھ دو چیزوں میں سے ایک چیز ہونی چاہیے. پہلی چیز کیا؟ صغرا موجبہ فعلیہ ہو. اور دوسری میں کیا کہا تھا؟ کہ اکبر پر اوسط کا حمل ہو ایجابن. اگر اس کے بجائے یہاں بھی کون سا لفظ بول دیتے؟ ملاقات کا لفظ بول دیتے، عبارت مختصر کر دیتے، لل اکبر کا عطف لل اصغر پر کر دیتے، بات تو ٹھیک ہے مختصر ہو جاتی، لیکن مسئلہ خراب ہو جاتا. مسئلہ اس طرح خراب ہوتا کہ یہ جو ابھی ہم قیاس ذکر کر رہے ہیں، جو شکل اول کی صورت اور جس میں کبرا کیا ہو، شرح پہ نظر ہے، من کبرا کلیت موجبت، ان کے کبرا کیا ہو موجبہ کلیہ ہو، اور صغرا کیا ہو سالبہ ہو، یہ بھی منتج بن جائے گا. حالانکہ یہ تو منتج نہیں، حالانکہ یہ تو منتج نہیں. کیوں منتج کیوں نہیں؟ ٹھیک ہے کلیت کبرا تو اس میں ہے، لیکن ایجاب صغرا منتفی ہے، ایجاب صغرا منتفی ہے. لیکن اگر ہم یہاں ملاقات ہی کہہ دیتے تو یہ بھی داخل ہو جاتا اس میں. کس طرح داخل ہوتا؟ دیکھو شکل اول میں کبرا میں حد اوسط موضوع بنتا ہے، حد اوسط تو پہلی شرط کیا تھی؟ حد اوسط کی موضوعیت عام ہو. جی مجھے بتائیے، یہ کبرا ذکر ہو رہا ہے، عبارت پہ نظر ہے، کس کا کبرا ہے؟ شکل اول کا. شکل اول کے کبرا میں موضوع کون ہوتا ہے؟ حد اوسط ہوتا ہے. اور یہ حد اوسط کی موضوعیت عام ہے یا نہیں؟ کلیہ موجبہ ہے، حد اوسط کی موضوعیت عام ہے، کبرا کلیہ ہے، کبرا کلیہ ہے. اور اس کے ساتھ ساتھ جب اوسط کی موضوعیت عام ہو، دو چیزوں میں سے ایک ہونی چاہیے تھی، کون سی؟ صغرا موجبہ فعلیہ ہو یا اوسط کا حمل ہو اکبر پر ایجابن. اس کی جگہ ہم ملاقات والا لفظ لے آتے ہیں، یا اوسط ملاقات کر لے کس سے؟ اکبر سے ایجابن، اصغر ملاقات کر لے اکبر سے ایجابن. پھر دیکھو، پھر سنو، حد اوسط کی موضوعیت عام ہونے کے ساتھ دو چیزوں میں سے ایک چیز ضروری تھی، پہلی کو چھوڑ دیں دوسری پہ نظر رکھیں. اس میں یہاں پر دیکھیں، حد اوسط کی موضوعیت عام ہے یا نہیں؟ کبرا کلیہ موجبہ ہے یا نہیں؟ ابھی ذکر کر رہے ہیں جو شرح میں، حد اوسط کی موضوعیت کیا ہے؟ عام. دوسری بات کیا ضروری تھی؟ کہ حد اوسط کا حمل ہونا چاہیے کس پر؟ اکبر پر. لیکن انہوں نے کہا بھائی اگر ملاقات کہہ دیتے تو زیادہ بہتر تھا. کہتے ہیں اگر ملاقات کا لفظ لے آتے تو خرابی پیدا ہو جاتی. کس طرح؟ کہ کیا معنی بن جاتا؟ حد اوسط کی موضوعیت عام ہو، موضوعیت عام ہو گئی. کس میں؟ کبرا کلیتین موجب. اور دوسری بات کیا پوری ہو جاتی؟ کہ اکبر ملاقات کر لے کس لے؟ حد اوسط سے، ایجابی طریقے پر. اور وہ بھی اس کے اندر آ گئی یا نہیں؟ من کبرا کلیتین موجبتین، حد اوسط ملاقات کر رہا ہے کس سے؟ اکبر سے. کس طریقے پر؟ ایجاب کے طریقے پر. دونوں شرطیں اسی میں پوری ہو گئیں، کبرا کلیت موجبت کے اندر. اس میں حد اوسط کی موضوعیت عام بھی ہے، اور اکبر جو ہے وہ اوسط کے ساتھ ایجابن ملاقات بھی کر رہا ہے. دونوں شرطیں پوری ہو گئیں. جب دونوں شرطیں پوری ہو گئیں تو اس کے ساتھ بے شک صغرا سالبہ موجبہ ہے، نتیجہ دینا چاہیے. موجبہ لائیں پھر تو شکل اول کی شرطیں پوری، اور سالبہ ہے تو بھی اس کو کیا کرنا چاہیے؟ نتیجہ دینا چاہیے. حالانکہ پھر تو شکل اول کی شرطیں پوری نہیں. تو اس کے ساتھ یہ والی صورت اگر ہم قیاس بھی بنا لیں، من کبرا کلیت موجبتین، جو کس سے بنا ہو؟ کبرا موجبہ کلیہ سے بنا ہو، اس میں وہ دونوں شرطیں پوری ہو جائیں گی جو ابھی اوپر عبارت میں آئیں. اور اس کو ہم جب جوڑ دیں مع صغرا سالبتین، کس کے ساتھ؟ صغرا سالبہ کے ساتھ، تو نتیجہ دینا چاہیے. صغرا موجبہ ہونا چاہیے، یہ شرط آئی بھائی عبارت میں تھا، دو چیزوں میں سے ایک ہو، یا کیا ہو؟ صغرا موجبہ فعلیہ ہو، یا کیا ہو؟ حمل کو چھوڑ دیں، اب ملاقات لے آئیں، اکبر کی ملاقات ہو جائے کس کے ساتھ؟ اوسط کے ساتھ. اگر ہم ملاقات کا لفظ لے آتے تو وہ ملاقات والی شرط تو پوری ہو گئی. تو ایجاب صغرا یا ملاقات اکبر، دو میں سے ایک چیز چاہیے تھی. تو ایجاب صغرا نہ بھی ہو لیکن ملاقات اکبر تو ہو گئی یا نہیں؟ تو بات تو پوری ہو گئی، اس کو نتیجہ دینا چاہیے. حالانکہ یہ نتیجہ دینے والی ہے نہیں، کیونکہ اس میں تو صغرا سالبہ آ گیا، حالانکہ شکل اول میں تو صغرا کا کیا ہونا ضروری؟ موجبہ ہونا ضروری. بات سمجھ میں آ گئی؟ یہ معنی ہے. فیلزم کون القیاس المرتبی علی ہیئت الشکل الاولی. تو کہتے ہیں اگر یہ عبارت للاکبر ہوتی, مختصر ہوتی, تو لازم آتا کون القیاس المرتبی علی ہیئت الشکل الاولی, کہ وہ قیاس جو مرتب ہو شکل اول کی صورت پر, من کبرا کلیت موجبت, کس سے؟ ایسے کبرا سے جو موجبہ کلیہ ہو. تو جب کبرا موجبہ کلیہ ہے تو حد اوسط کی موضوعیت اس میں عام ہو گئی, اسی کبرا میں موجبہ کلیہ ہے نا, تو حد اوسط موضوع ہے, تو حد اوسط کی موضوعیت عام بھی ہو گئی, اور نیز اکبر کی ملاقات اصغر کے ساتھ ایجابن بھی ہو گئی, دونوں چیزیں پوری ہو گئیں. جب دونوں چیزیں پوری ہو گئیں تو اس قیاس کو کیا ہونا چاہیے؟ منتج ہونا چاہیے جبکہ صغرا سالبہ ہو, کیونکہ صغرا کی تو بات ہی کوئی نہیں کی یہاں پر, لیکن یہ منتج نہیں ہے. تو اس صورت میں لازم آتا ہے کہ وہ قیاس جو مرتب ہو علی ہیئت الشکل الاولی, شکل اول کی صورت پر, من کبرا کلیت موجبت, کبرا کلیہ موجبہ سے, مع صغرا سالبت, ساتھ صغرا سالبہ کے, یہ قیاس جو ہے منتجن, تو لازم آئے گا کہ یہ قیاس کیا ہو؟ منتج ہو, حالانکہ یہ صحیح نہیں. ویلزم ایضاً, اور اس کے ساتھ نیز یہ بھی لازم آئے گا کہ کون القیاس المرتب علی ہیئت الشکل الثالثی, کہ وہ قیاس جو مرتب ہو شکل ثالث کی صورت پر, من صغرا سالبتن, صغرا سالبہ سے, وکبرا موجبتن, اور کبرا موجبہ سے, مع کلیتی احدا مقدمتے ہی, ساتھ ان دونوں مقدمتین میں سے کسی ایک کے کلیہ ہونے سے, منتجن, وہ بھی کیا ہونا چاہیے؟ منتج, حالانکہ وہ بھی منتج نہیں. دیکھیے بھائی, شکل ثالث میں صغرا کیا بیان کر رہے ہیں؟ عبارت پر نظر ہے, صغرا سالبہ ہو, صغرا سالبہ, حالانکہ شکل ثالث میں صغرا کا موجبہ ہونا ضروری, اور وہ کبرا موجبتن, اور کبرا کیا ہو؟
موجبہ.
کبرا موجبہ ہو, جب کبرا موجبہ ہوگا تو حد اوسط کی ملاقات ہو جائے گی یا نہیں؟ بھائی شکل ثالث ہے, شکل ثالث میں حد اوسط دونوں مقدموں میں موضوع کی جگہ آتا ہے, تو کبرا میں بھی کہاں آئے گا؟ موضوع کی جگہ. کبرا موجبہ ہے, کبرا موجبہ ہے, تو حد اوسط کی ملاقات ہو گئی اصغر کے ساتھ ایجابن, ملاقات ہو گئی, کبرا موجبہ ہے نا, جب کبرا موجبہ ہے, حد اوسط ہے موضوع, اور اکبر کیا ہے؟ شکل ثالث کے کبرا کی بات کر رہا ہوں, اس میں حد اوسط موضوع اور اکبر محمول ہے اور ہے موجبہ, تو دونوں کی ملاقات ہو گئی یا نہیں؟ ملاقات تو ہو گئی, اور مع کلیت احدا مقدمت, دونوں مقدموں میں سے کوئی ایک کلیہ بھی ہو, جب دونوں میں سے کوئی ایک کلیہ ہوگا اور دونوں میں موضوع حد اوسط ہے, تو حد اوسط کی موضوعیت کا عام ہونا بھی آ گیا, اور حد اوسط کے ساتھ اصغر کی ملاقات بھی ہو گئی, اور صغرا کیا ہو؟ سالبہ ہو, پھر بھی اس کی قیاس کیا بن جائے گا؟ منتج بن جائے گا, حالانکہ یہ قیاس تو منتج نہیں ہے, کیونکہ اس میں شکل ثالث کی ساری شرطیں پوری نہیں. بات سمجھ میں آ گئی؟ تو معلوم ہوا متن میں او حملہ علی الاکبر جو لے کر آئے وہ اس خرابی سے بچنے کے لیے لائے, ورنہ اگر یہ خرابی لازم نہ آتی تو ماتن بھی مختصراً او للاکبر ہی کہہ دیتے. وقد اشتبہ ذلک علی بعض الفحول فعرفہ, شارح فرماتے ہیں کہ تحقیق یہ بات مشتبہ ہوئی, علی بعض الفحول, بعض فحول پر بھی, فحول جمع ہے فحلن کی, فحلن کہتے ہیں نر جانور کو, نر جانور, ایک ہے نر ایک ہے مادہ مؤنث, بھائی جو نر جانور ہے اس کو فحلن کہتے ہیں, اسی طرح جو بڑا عالم ہو اس کو بھی فحل کہتے ہیں. کیا کہتے ہیں؟ فحل. کہتے ہیں یہ ہم نے بیان کر دیا کہ ماتن او حملہ لائے او للاکبر کی عبارت نہیں لائے, کیونکہ یہ دیکھو یہ دو صورتیں, اس میں یہ اوپر والی شرطیں پوری ہو رہی ہیں لیکن پھر بھی یہ منتج نہیں, اور منتج نہیں, اور بعض بڑے علماء پر بھی یہ بات مشتبہ رہی, ان کو بھی اس کا پتہ نہیں چلا, اور انہوں نے بھی کیا کہا کہ یہاں ماتن کو کیا کہنا چاہیے تھا؟ اول الاکبر کہنا چاہیے تھا, لیکن ہم نے بتا دیا کہ اول الاکبر لاتے تو پھر بغیر شرطیں پوری ہوئے ہی قیاس کی وہ صورتیں بننی تھیں جو نتیجہ دینے والی نہیں. یہ معنی ہے وقد اشتبہ ذلك على بعض الفحول فعرفه, اور تحقیق یہ بات مشتبہ ہوئی یعنی ان کو پر پوری واضح نہ ہو سکی, على بعض الفحول بعض بڑے علماء پر یعنی بعض بڑے مناطق پر, فعرفه پس آپ اس کو جان لیجئے. اچھا پھر دیکھیے بھائی عبارت, فَيَلْزَمُ كَوْنُ الْقِيَاسِ الْمُرَتَّبِ عَلَى هَيْئَةِ الشَّكْلِ الْأَوَّلِ مِنْ كُبْرَى كُلِّيَّةٍ مُوجِبَةٍ مَعَ الصُّغْرَى سَالِبَةٍ مُنْتِجًا, وَيَلْزَمُ أَيْضًا كَوْنُ الْقِيَاسِ الْمُرَتَّبِ عَلَى هَيْئَةِ الشَّكْلِ الثَّالِثِ مِنْ صُغْرَى سَالِبَةٍ وَكُبْرَى مُوجِبَةٍ مَعَ كُلِّيَّةِ إِحْدَى مُقَدِّمَتَيْهِ مُنْتِجًا. شارح یہاں سے خرابی بیان کر رہے ہیں کہ مصنف نے اوپر متن میں او حملہ علی الاکبر کہا, اس کے بجائے اگر وہ مختصر عبارت او لل اکبر لے آتے اور لل اکبر کا عطف کر دیتے اصغر پر, اور معنی یہ ہوتا کہ ادھر دیکھیے کہ حد اوسط کی موضوعیت عام ہونے کے ساتھ ساتھ دو چیزوں میں سے ایک ہونی چاہیے, یا تو اوسط ملاقات کر لے اصغر سے بالفعل, یا اوسط ملاقات کر لے اکبر سے, یا اوسط ملاقات کر لے اکبر سے ملاقات کر لے, تو یہ عبارت بن جاتی اور یہ عبارت مختصر بھی ہوتی. اور لیکن کہتے ہیں اس صورت میں خرابی لازم آتی. کس طرح خرابی لازم آتی؟ بس دیکھو ہم ایک قیاس بنائیں گے شکل اول کے مطابق, اور اس میں شکل اول کی شرطیں پوری نہیں ہوں گی, جب شکل اول کی شرطیں پوری نہ ہو تو وہ منتج نہیں ہونا چاہیے, لیکن عبارت جو انہوں نے ذکر کی اس عبارت کی شرطیں اس میں پوری ہوں گی, اور عبارت کی جب شرطیں پوری ہوں تو انہوں نے ہمیں بتایا تھا کہ اس صورت میں آپ کا قیاس لازمن منتج ہوگا, تو اس قیاس کو منتج ہونا چاہیے. شکل اول پر قیاس بنائیں گے, اس میں شکل اول کی شرطیں پوری نہیں, جب شرطیں پوری نہیں اس کو منتج نہیں ہونا چاہیے, لیکن عبارت کے مطابق شرطیں پوری ہوں گی اور عبارت کے مطابق اس کو کیا ہونا چاہیے؟ منتج ہونا چاہیے. کس طرح؟ دیکھو یہ جو انہوں نے بتایا, مثلا ہم ایک قیاس ترتیب دیتے ہیں شکل اول کی صورت پر جس میں کبرا کلیہ موجبہ ہو اور صغرا سالبہ ہو. کبرا کیا ہو؟ کلیہ موجبہ ہو اور صغرا سالبہ ہو. اب دیکھو یہ قیاس ہے شکل اول کی صورت پر, لیکن اس میں صغرا سالبہ ہے, اور شکل اول میں تو کیا ضروری تھا؟ صغرا کیا ہونا چاہیے؟ موجبہ ہونا چاہیے, پھر ہی قیاس منتج ہوگا. لیکن شرط اول کی شرطیں پوری نہیں, لیکن عبارت کی شرطیں پوری ہیں. اس میں کس طرح پوری ہیں؟ عبارت میں کیا شرط تھی؟ حد اوسط کی موضوعیت عام ہو. حد اوسط کی موضوعیت عام, اور یہاں پر بھی کبرا کلیہ ہے. کبرا کلیہ, اور شکل اول میں کبرا میں موضوع کون ہوتا ہے؟ اوسط ہوتا ہے. شکل اول میں کبرا میں موضوع کون ہوتا ہے؟ حد اوسط ہوتا ہے, اور کبرا انہوں نے بتایا کلیہ ہے موجبہ ہے, تو حد اوسط کی موضوعیت عام ہوئی. اس کے بعد دو چیزوں میں سے ایک چیز اور ہونی چاہیے, یا تو صغرا کیا ہو؟ موجبہ فعلیہ. یہ پہلی شرط تو اس میں پوری نہیں, صغرا کیا ہے؟ سالبہ. لیکن دوسری بات پوری ہے, کیا؟ کہ اوسط ملاقات کر لے. حمل کے بجائے کیا لفظ لے آئے اگر ہم ملاقات. اگر ملاقات لے آتے تو پھر اکبر ملاقات کر لے کس کے ساتھ؟ اوسط کے ساتھ ایجابن. تو یہ بات اسی کبرا میں یہ بات بھی پوری ہو گئی, کبرا کلیہ ہے لہذا حد اوسط کی موضوعیت بھی عام ہے, اور نیز یہ کبرا موجبہ بھی ہے. تو دیکھو حد اوسط کی ملاقات ہو گئی اکبر سے ایجابن, اکبر سے ایجاب, تو دونوں شرطیں پوری ہو گئیں, اور اس کو منتج ہونا چاہیے. حالانکہ یہ تو منتج نہیں, کیونکہ اس میں تو شکل اول کی ایجاب صغرا والی شرط پوری نہیں. یہ خرابی کیوں لازم آئی؟ کیونکہ حملی ہی کے بجائے کیا مانا؟ ملاقات کا لفظ ماننا پڑا, تو یہ خرابی لازم آئی. اور اسی طرح اگر ہم ایک قیاس کو ترتیب دیں شکل ثالث پر, اور وہ کس سے ہو؟ من صغرا سالبتن و کبرا موجبتن مع کلیت احدا مقدمتیہ. دیکھو شکل ثالث میں کیا شرطیں تھیں؟ ایجاب و فعلیت صغرا اور کلیت احدا مقدمتین. اگر ہم یہاں ملاقات کا لفظ رکھیں گے تو دیکھو شکل ثالث کے اندر حد اوسط دونوں جگہ موضوع ہوتا ہے, لہذا حد اوسط کی موضوعیت عام ہو, دونوں میں سے ایک بھی کلیہ ہو تو حد اوسط کی موضوعیت عام ہو جائے گی. اور نیز صغرا کو سالبہ ہم لے آتے ہیں, اب صغرا کو سالبہ لے آؤ بھائی شکل ثالث میں تو صغرا کو موجبہ ہونا چاہیے, لیکن آپ سالبہ بھی لے آؤ پھر بھی یہ عبارت کی شرطیں پوری ہو جائیں گی. کس طرح؟ عبارت کی کیا شرط تھی؟ حد اوسط کی موضوعیت عام ہو، دونوں میں سے کوئی ایک بھی کلیہ ہوا تو حد اوسط کی موضوعیت عام ہو جائے گی، اور دوسری کیا کہ اکبر ملاقات کر لے حد اوسط سے ایجاباً ایجاباً، اور وہ کس طرح؟ وکبرا، دیکھو صغرا سالبہ ہو وکبرا موجبتن، اور کبرا کیا ہو؟ جب کبرا موجبہ ہوگا تو اصغر اور اکبر کی ملاقات ہو گئی ایجاباً، یہ بات بھی پوری ہو گئی، اور دونوں میں سے ایک مقدمہ کلیہ بھی ہو تو حد اوسط کی موضوعیت بھی عام ہو جائے گی اور اکبر کی ملاقات بھی ہو گئی اوسط کے ساتھ ایجاباً، دونوں شرطیں پوری ہو گئیں، اور صغرا کو سالبہ رکھا، جب صغرا کو سالبہ رکھا تو شکل ثالث کی ساری شرطیں تو پوری نہیں، شکل ثالث کی، لیکن عبارت کے مطابق یہاں دونوں شرطیں پوری ہیں، اوسط کی موضوعیت بھی عام ہے اور اکبر ایجاباً ملاقات کر رہا ہے کس سے؟
اوسط سے.
یہ کب؟ جب ہم ملاقات کا لفظ لاتے، پھر تو یہاں دونوں شرطیں پوری ہیں، تو بے شک صغرا سالبہ ہو اس کو نتیجہ دینا چاہیے، حالانکہ شکل ثالث کی شرائط پوری نہیں، یہ تو منتج نہیں ہے بھائی. تو یہ خرابی لازم آتی ہے کہ اگر او حملہ علی الاکبر کے بجائے کیا تسلیم کر لیا جائے، یہاں پر لل اکبر مانا جائے اور لل اکبر کی عبارت مصنف لے آتے تو پھر اس طرح کی خرابی لازم آتی. بعض قیاس جو شکل اول یا ثالث کی صورت پر آپ ترتیب دیتے اس میں بے شک صغرا کو سالبہ رکھتے تو اس شکل اول اور ثالث کی شرطیں تو پوری نہیں، لیکن یہ جو اوپر عبارت آ رہی تھی اس کی شرطیں تو پوری ہو جاتی. جب اس کی پوری ہو جاتی تو قیاس کو کیا ہونا چاہیے تھا؟ منتج ہونا چاہیے تھا، حالانکہ قیاس تو منتج نہیں. اور یہ خرابی کیوں لازم آتی؟ اگر او حملہ علی الاکبر کے بجائے مصنف کیا کہہ دیتے؟ لل اکبر کہہ دیتے تو پھر یہ خرابی لازم آتی. لیکن جب حملہ علی الاکبر کہا، اب تو اوسط کا حمل ہونا چاہیے اکبر پر، ملاقات کافی نہیں، اور شکل اول میں تو اکبر پر اوسط کا حمل ہوتا ہی نہیں ہے، لہذا پہلی شرط ہی پوری کرنا پڑے گی کہ صغرا کیا ہو؟ موجبہ فعلیہ، اور صغرا جب موجبہ فعلیہ ہو تو شکل اول کی شرطیں پوری ہو جائیں گی. بات سمجھ میں آ گئی؟ اسی طرح شکل ثالث میں بھی صغرا کے موجبہ فعلیہ ہونے کی شرط پوری کرنا پڑے گی تو پھر قیاس منتج بن جائے گا. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وقد اشتبہ ذلک علی بعض الفحول فاعرفہ، اور یہ بات مشتبہ ہو گئی بعض بڑے علماء پر بھی، فاعرفہ پس آپ اس کو جان لیجئے، یعنی بعض بڑے علماء بعض بڑے منطقی ان پر بھی یہ بات مشتبہ ہو گئی اور ان کو بھی پتہ نہیں چلا کہ یہ مصنف حملہ علی الاکبر کی عبارت کیوں لائے اور لیل اکبر جو مختصر تھا اس کو کیوں چھوڑ دیا، تو ان پر بھی یہ بات واضح نہیں ہو سکی، انہوں نے بھی یہاں مصنف پر اعتراض کر دیا کہ مصنف لیل اکبر کہہ دیتے تو عبارت مختصر ہو جاتی. لیکن کہتے ہیں ہم نے آپ کے سامنے شارح فرماتے ہیں، لیکن ہم نے آپ کے سامنے وجہ بیان کر دی کہ اس صورت میں خرابی لازم آتی تھی، اسی لیے مصنف نے لیل اکبر نہیں کہا بلکہ حملہ علی الاکبر کہا. تو کہتے ہیں تو یہ بات بعض بڑے علماء پر بھی مشتبہ رہی، لیکن ہم نے آپ کے سامنے بیان کر دی کہ کیا خرابی لازم آتی ہے، فاعرفہ پس اس کو آپ اچھی طرح جان لیجئے. بات سمجھ میں آ گئی؟ قوله واما من عموم موضوعیت الاکبر هذا هو الامر الثاني من الامرين اللذين ذكرنا، یہ دوسرا امر ہے ان دو امروں میں سے جس کو ہم نے ذکر کیا. دو چیزوں میں تردید تھی، یا اوسط کی موضوعیت عام ہونی چاہیے یا اکبر کی موضوعیت عام ہونی چاہیے، اب اس کا ذکر آ گیا کہ انہ لابد فی انتاج القیاس من احدہما، کہ ضروری ہے قیاس کے نتیجہ دینے میں ان دونوں میں سے کسی ایک کا ہونا. وحاصلہ حاصل اس کا یہ ہے کلیت کبرا یکون الاکبر موضوعا فیہا، کہ کبرا جو ہے کلیہ ہونا چاہیے جس کے اندر اکبر موضوع ہو. کلیت کبرا یکون الاکبر موضوعا فیہا، دیکھو کلیت مضاف کبرا مضافون الیہ، اور کبرا نکرہ ہے اور نکرہ کے بعد کیا آیا؟ فعل، اور فعل نکرہ کے بعد فعل آئے تو اس کے لیے کیا بنتا ہے؟ صفت. تو یہ یکون الاکبر موضوعا فیہا یہ صفت ہے کس کی؟ کبرا کی. کبرا کی، اور موصوف سے پہلے کیا ایسا یا ایسی کا لفظ لاتے ہیں؟ دیکھیے ترجمہ کہتے ہیں وحاصلہ حاصل اس کا یہ ہے کلیت کبرا، کہ ایسے کبرا کا کلیہ ہونا کہ یکون الاکبر موضوعا فیہا، جس میں اکبر موضوع ہو. مع اختلاف المقدمتین فی الکیف، ساتھ اس کے دونوں مقدموں میں اختلاف ہونا چاہیے کیفیت میں. وذالک کما فی جمیع ضروب شکل ثانی، اور یہ جیسے کہ شکل ثانی کی تمام ضربوں میں ہے، तमाम जरबें क्या हैं? शक्ल सानी। शक्ल सानी की शर्तें याद हैं, इख्तिलाफुल मुकद्दिमतैन फिल कैफ, एक सालिबा है तो दूसरा मुजिबा होना चाहिए, और नीस कुबरा कुलिया होना चाहिए, कुबरा कुलिया होना चाहिए। और शक्ल सानी में हद औसत दोनों मुकद्दमों में महमूल की जगह आता है, तो कुबरा के अंदर भी हद औसत कहां आएगा? महमूल। और अकबर क्या होगा? मौजू। और शक्ल सानी में कुबरा का कुलिया होना जरूरी, तो देखो वो कुबरा जिसका मौजू अकबर है वो कुलिया है, और नीज दोनों मुकदमे भी एक दूसरे से मुख्तलिफ हैं कैफियत में। कहते हैं वदालिका का माफी जमी जुरूब शक्ल सानी, और ये जैसे कि शक्ल सानी की तमाम जरबों में है, व कमाफी जरब सालिसी वर्राबी वलखामिसी वसादिसी मिन शक्ल राबे, और जैसे कि ये शक्ल राबे की जरब सालिस राबे खामिस और सादिस में है। भाई ऊपर मतन में देखिए, मिन उमूमी मौजूयत अकबरी, इसको हम किससे ताबीर करते थे? किस आदत से? तीन के आदत से। और माल इख्तिलाफी फिल कैफ, इसको किससे ताबीर करते थे? चार से। अब वो जो मैंने जरबें आपको कॉपी में लिखवाई थी उनमें देखिए ये तीन और चार किन किन जरबों के साथ है जी? तीन चार पांच छ, तीन चार पांच और छ, उनमें ये शर्त पूरी है। अब वही जिक्र कर रहे हैं, कमाफी जरब सालिसी वर्राबी वलखामिसी वसादिसी मिन शक्ल राबी, जैसे कि जरब सालिस राबे खामिस और सादिस है शक्ल राबे में से, फकदिश तमला जरब सालिस वर्राबी मिनहू अला किलल अमरैनी, बस जरब सालिस और राबे, जरा जरब सालिस और राबे पे नजर रखें, इनके साथ क्या क्या आदद आए? एक दो तीन चार, और चौथी में क्या आया? एक एक तीन चार। मालूम हुआ इसमें दोनों चीजें हैं, हद औसत की मौजूइयत आम है और उसके साथ दो चीजों में से एक चीज भी है, और नीस दूसरा अमर यानी हद अकबर की मौजूइयत भी आम है, इसमें दोनों चीजें इन दोनों में जमा हो गई। बात समझ में आ गई? यह माना है फकदिश्ता मला जरब सालिस वर्राबी मिन हु, तो इस शक्ल राबे में से जो जरबे सालिस और राबे हैं वो मुश्तमिल हैं अला किलल अमरैनी, दोनों अमरों पर। हद औसत की मौजूइयत भी आम है और हद अकबर की मौजूइयत भी आम है। वलिजा हमल न तरदीद अल अव्वल अला मनअल खुलूवी, कहते हैं इसीलिए हमने महमूल किया था तरदीद अव्वल को मनअल खुलूव पर, कि हद औसत की मौजूइयत आम हो या अकबर की मौजूइयत आम हो, ये दरमियान में आओ आया, ये तरदीद आई, ये लेकिन ये तरदीद किस तरीके पर है? मन उल खुलू के तरीके पर है कि दोनों में से एक जरूर होना चाहिए, खाली दोनों से ना हो, अलबत्ता दोनों जमा हो सकते हैं जैसे तीन और चार जरब के अंदर ये दोनों जमा हैं। यह माना है वलीदा हमल न तरदीद अल अव्वला अला मन अल खुलूवी, और इसीलिए हमने महमूल किया तरदीद अव्वल को मनए खुलू पर। फकद उशीर इला जमी शराइत शक्ल अव्वल वसालिसी कम व कैफ व जिहतन, तहकीक इशारा हो गया शक्ल अव्वल और सालिस की तमाम शर्तों की तरफ कमियत और कैफियत के एतबार से, व जिहतन और जिहत के एतबार से, व इला शराइत शक्ल सानी व राबी कम व कैफन, और शक्ल सानी और राबे की भी तमाम शर्तों की तरफ इशारा हो गया कम मऊ कैफन कमियत और कैफियत के एतबार से, व बकियत शरा इतुसानी बिहसबिल जिहती, और बाकी रह गई शक्ल सानी की शर्तें जिहत के एतबार से, फ अशारा इलेही बिकौलिही मा मुनाफाती इला आखिरिही, तो उसकी तरफ इशारा कर दिया मातिन ने अपने कौल मा मुनाफाती इला आखिरिही के जरिए। अब जो आगे इबारत मतन में आएगी, मा मुनाफाती निस्बती वस्फिल औसती इला वस्फिल अकबरी लि निस्बती ही इला जातिल असगरी, इसके अंदर शक्ल सानी के अंदर जो जिहतों की शर्तें थी जिस जो तफसील बयान थी उसको जिक्र करेंगे। शक्ल अव्वल की जिहत की शर्तें भी आ गई कि सुगरा फेलिया होना चाहिए, शक्ल सालिस की जिहत की शर्त भी आ गई कि सुगरा फेलिया होना चाहिए, शक्ल सानी की रह गई, और राबे को तो बयान ही नहीं करना भाई। बात समझ में आ गई तो उसको आगे फिर जिक्र करेंगे। यहां तक बात अच्छी तरह समझ में आ गई, चलिए बस भाई। हादा हुअल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।